أبا عبد الله يا أبا عبد الله.
نوی مجلس ہے تو اس حساب سے میں جناب علی اصغر کے حضور سلام پیش کرتا ہوں. علی کے نام کی تقدیر کیا لکھی جائے, علی کے نام کی تقدیر کیا لکھی جائے, حسین خواب کی تعبیر کیا لکھی جائے, حسین خواب کی تعبیر کیا لکھی جائے. اور رباب پوچھتی ہیں آج بھی یہ دنیا سے, رباب پوچھتی ہیں آج بھی یہ دنیا سے کہ شیر خوار کی تقصیر کیا لکھی جائے,
سبحان اللہ سبحان اللہ,
کہ شیر خوار کی تقصیر کیا لکھی جائے. ارے سوال آپ کو جا حرف تک کو ٹھکرایا, سوال آپ کو جا حرف تک کو ٹھکرایا, خاموش ہوٹوں کی تقریر کیا لکھی جائے, خاموش ہوٹوں کی تقریر کیا لکھی جائے. یہ پوچھئے کسی ممتا کی بے زبانی سے, یہ پوچھئے کسی ممتا کی بے زبانی سے کہ دل کی لذت تعمیر کیا لکھی جائے, کہ دل کی لذت تعمیر کیا لکھی جائے, کہ دل کی لذت تعمیر کیا لکھی جائے. وہ سلام سب کو مگر اے رباب کے بیٹے, سلام سب کو مگر اے رباب کے بیٹے, تیرے کمال کی تکبیر کیا لکھی جائے, تیرے کمال کی تکبیر کیا لکھی جائے. وہ قرآن کرب و بلا پر ہو تبصرہ کیسے, قرآن کرب و بلا پر ہو تبصرہ کیسے, قرآن کرب و بلا پر ہو تبصرہ کیسے, کہ صرف نقطے کی تفسیر کیا لکھی جائے, کہ صرف نقطے کی تفسیر کیا لکھی جائے. او فرشتے سربا گریباں ہیں فرت حیرت سے, اے ہرملا تیری تعزیر کیا لکھی جائے, اے ہرملا تیری تعزیر کیا لکھی جائے, اے ہرملا تیری تعزیر کیا لکھی جائے. عطا مزاج ادا سوچتی رہی شاعر, عطا مزاج ادا سوچتی رہی شاعر, دعائے مادر شبیر کیا لکھی جائے, دعائے مادر بے شیر کیا لکھی جائے. ادائے عطا مزاج ادا سوچتی رہی شاعر, دعائے مادر بے شیر کیا لکھی جائے. اور دو تین شعر اور جناب علی اصغر کے حوالے سے, کہ کچھ صدا سے, کچھ صدا سے وہ قاتل کو اپنے مار آیا, کچھ صدا سے وہ قاتل کو اپنے مار آیا, اجل بھی جھوم اٹھی زندگی کو پیار آیا, اجل بھی جھوم اٹھی زندگی کو پیار آیا. وہ زمانہ ڈھونڈنے نکلا پناہ مل نہ سکی, زمانہ ڈھونڈنے نکلا پناہ مل نہ سکی, بہادروں کی صفوں میں جو شیر خوار آیا, بہادروں کی صفوں میں جو شیر خوار آیا, جو لگ کے قبلہ شیر دیکھیے, جو لگ کے سینے سے مختل میں ساتھ ساتھ لڑے, جو لگ کے سینے سے مختل میں ساتھ ساتھ لڑے, ہزار ڈھونڈا پا ایسا نہ جان نثار آیا, جو لگ کے سینے سے مختل میں ساتھ ساتھ لڑے, جو لگ کے سینے سے مختل میں ساتھ ساتھ لڑے, ہزار ڈھونڈا پا ایسا نہ جان نثار آیا, ہزار ڈھونڈا پا ایسا نہ جان نثار آیا. اور نہ جانے پاسے ادب تھا کہ سوز قلب دروں, توجہ چاہوں, نہ جانے پاسے ادب تھا کہ سوز قلب دروں, فرشتہ موت کا آیا تو شرم سار آیا, نہ جانے پاسے ادب تھا کہ سوز قلب دروں, نہ جانے پاسے ادب تھا کہ سوز قلب دروں, فرشتہ موت کا آیا تو شرم سار آیا, فرشتہ موت کا آیا تو شرم سار آیا. درود بھیجے محمد والی.
سورہ فاتح بسم اللہ الرحمن استقیم. اللہم صل علی محمد و آل محمد. اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. الحمدللہ رب العالمین، الصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین سیدنا و نبینا ابی القاسم محمد. والہ الطیبین الطاہرین المعصومین ولعنت اللہ علی اعدائہم اجمعین من الان الی قیام یوم الدین اما بعد، فقد قال اللہ تعالی فی کتابہ المبین وہو اصدق القائلین وقوله الحق بسم اللہ الرحمن الرحیم والذین آمنوا وہاجروا وجاہدوا فی سبیل اللہ صلوات بھیجے محمد علی محمد. آپ سے درخواست کروں گا مرحوم ریاض حسین ابن اشفاق حسین، مرحوم مشتاق حسین ابن علی صفدر مرحوم، مرحوم سید سبط احمد رضوی ابن سید محمد زین العابدین اور مرحومین آل جاوید زیدی اور مرحومین وقار حیدر زیدی، ان تمام کو شامل کر کے اور اپنے بھی تمام مرحومین اور تمام شہداء کو شامل کر کے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا. بسم اللہ الرحمن الرحیم. ایک بار اور مل کر صلوات بھیج دیجیے محمد علی محمد. ایزان محترم، یہ سلسلے مجالس کی ہم آج آخری مجلس تک آ پہنچے اور جو ارادہ کیا تھا پروردگار عالم نے اسے تکمیل تک پہنچا دیا کہ اس مجالس کے سلسلے کے ساتھ الحمدللہ وہ جو معروف فہرست ہے شہداء کربلا کی یا واقع کربلا سے ریلیٹڈ افراد کی، وہ آج مکمل ہو جائے گی انشاءاللہ. ایک جلد مکمل ہو کے آ چکی اور انشاءاللہ آپ لوگوں کی دعاؤں سے اللہ نے چاہا یہ ویسے تو ریکارڈ ہو گئی، محفوظ ہو گئی، لیکن دعا کیجئے کہ جلد ہی کتابی صورت میں بھی آ جائے تاکہ لوگوں کے ہاتھوں میں پہنچ جائے یہ دوسری جلد بھی. اور یہی ارادہ تھا، دو سال پہلے ارادہ کیا تھا کہ کسی طرح سے سلسلہ آگے بڑھ جائے اور یہ دوسری جلد بھی ہماری مکمل ہو جائے اور یہ دوسرا باب بھی مکمل ہو جائے. تو آج انشاءاللہ جو باقی نام ہے، اور یہ کاغذ میرے ہاتھ میں آپ دیکھ رہے ہیں، میں بحالت مجبوری کاغذ لے کے آتا ہوں کیونکہ ایک دو نام آج ذرا سے مشکل ہیں، تو میں چاہ رہا ہوں کہ وہ صحیح نام بالکل آپ تک پہنچ جائے. اچھا ہو کہ یہ اچھا بھی ہوتا ہے کیونکہ ہر چیز ہو رہی ہے ریکارڈ، اب وہ خدا نہ کرے اس میں غلط نام ریکارڈ ہو گیا تو بعد میں مشکل ہو جاتی ہے. لوگ نا وہ بعد میں جو میں تصحیح کرتا ہوں وہ تو دیکھتے نہیں، والے والی غلط ہی دیکھ لیتے ہیں، یعنی بعد والی کیسٹ نہیں دیکھتے پہلے والی دیکھ لیتے ہیں. تو اس لیے میں اس کو ایپ سمجھتا بھی نہیں، آپ جانتے ہیں ہمیشہ سے میرا مزاج ہے کہ جب بھی ایسا ہوتا ہے میں کاغذ لے کے آ جاتا ہوں آپ کے سامنے پڑھ کے سنا دیتا ہوں، یوں سمجھے کہ سب طالب علم کی حیثیت سے اپنا سبق دہرا دیتا ہوں. ٹھیک ہے، تو بس آج مکمل کریں گے. لیکن اب اتنا تو بتا دینا کہ بات کیا ہے، کیوں بار بار اس کا ذکر کر رہے ہیں. یہ دو وجوہات تھیں، پہلے بھی کبھی عرض کیا تھا دو سال پہلے، لیکن پھر اس کی تکرار ہو جائے کوئی حرج نہیں ہے. پہلی وجہ یہ تھی کہ انصار حسینی پر ہم سلام بھی بھیجتے ہیں، انصار حسینی کا ذکر بھی کرتے ہیں. اچھا، ایک جگہ سن رہے تھے ایک صاحب کی مجلس، پروردگار ان کو ان کے علم میں اضافہ کرے. میں تو یہی کہہ سکتا ہوں جب انسان، وہ کہتے ہیں نیم ملا خطرہ ایمان ہوتا ہے، نیم ملا خطرہ ایمان، بہت اہم بات بتانے جا رہا ہوں. انہوں نے کسی کے فضائل پڑھتے ہوئے یہ بیان کیا کہ جس کے نوکر جو ہیں وہ اللہ کے مددگار ہوں، یعنی جناب سید الشہداء کے نوکر جو ہیں یعنی انصار حسینی، یہ اللہ کے مددگار ہوں تو جو ان کا مدد کرنے والا ہوگا وہ کتنا بڑا. اب یعنی ایسی یہ بات ہے، عجیب سی بات کہ اب دوسرے سنتے ہیں اسی پر تو پکڑ ہوتی ہے نا، انہیں چیزوں کو تو پکڑ دیں گے کس قسم کے لوگ ہیں، کیا کہہ رہے ہیں. اچھا دلیل کیا دی انہیں، ایک تو وہ زیارت بھی غلط ہی پڑی، ان کو وہ زیارت بھی نہیں آتی، اس لیے میں نے کہا کاش کہ تھوڑا سا پڑھ لیا کریں السلام علیکم یا انصار اللہ، حالانکہ السلام علیکم ہونا چاہیے نا، السلام علیکم یا انصار اللہ، انصار اللہ ہے. اب کہتے ہیں کیونکہ وہ انصار اللہ ہیں، یعنی انصار اللہ کا مطلب ہے اللہ کی مدد کرنے والے. دیکھیں نا، اگر پڑھ لیا ہوتا لکھ لیا ہوتا کسی اساتذہ کے پاس بیٹھے تو انہیں معلوم ہونا چاہیے تھا. اچھا وہ یہاں سے وہ دلیل لائے کیونکہ یہ اللہ کی مدد کرنے والے ہیں لہذا وہ हस्ती जो है वो इनकी मदद करने वाली, वो कितनी बड़ी होगी। अब हुसैन के तो नौकर भी अल्लाह की मदद, ये उनका जोर इस पे था सारा कि हुसैन के जो नौकर हैं वो भी अल्लाह की मदद करने वाले। अच्छा, तो अब मैं उनके सामने पढ़ भी चुका हूँ, काश कि मेरा पैगाम वहाँ तक पहुँच जाए, किसी तरह लोग पहुँचा दें, वहाँ तक पहुँच ही जाता है आजकल तो सोशल मीडिया का जरिया है। कुरान मजीद में जो कहा गया फलम्मा हस्सा ईसा मिनहुमुल कुफ्र काल मन अंसारी इलल्लाह, जब जनाब ईसा अलैहिस्सलाम ने महसूस किया कि उनके जो है वो उनके लोग साथ जो थे वो लोग जो है वो कुफ्र पे आमादा हो गए, तो उन्होंने अपने अपने हवारियों से पूछा मन अंसारी इलल्लाह, कौन है अल्लाह के रास्ते में मेरी मदद करने वाला। काल अल हवारियों नहनो अंसारुल्लाह, क्या कहा हवारियों ने जनाब ईसा अलैहिस्सलाम के, नहनो अंसारुल्लाह, हम अंसारुल्लाह हैं। क्या है हम अल्लाह के मदद करने वाले, यही तर्जुमा है ना, तो अंसारुल्लाह तो वो भी हैं, अंसारुल्लाह तो वो भी, फिर आप कहाँ जाएंगे, क्या मतलब है अंसारुल्लाह का, इतना नहीं मालूम, कुरान पढ़ लिया होता, तफसीर पढ़ ली होती, माना पढ़ लिया होता। जब अंसारुल्लाह, जब अल्लाह की मदद करने का जहां भी आ गया तो मतलब होता है अल्लाह के दीन की मदद करना। इसीलिए हुसैन दीन को पनाह दे रहा है, क्या है, दीन को पनाह देने वाला, दीन की मदद कर रहा है, अल्लाह की मदद करने, क्या मतलब, क्या आप कहना क्या चाह रहे हैं, कौन सी बात कहना चाह रहे हैं। तो अंसारुल्लाह तो कितने लोग गुजरे, जनाब ईसा के हवारी भी अंसारुल्लाह हैं, हालांकि उन अंसारुल्लाह से मर्तबा बुलंद है जनाब सिद्दीक शहदा के अंसार का बुलंद है, बिल्कुल आप इत्मीनान रखिए, सब के अंसार से बुलंद दर्जा है जनाब सिद्दीक शहदा के, जो अंसार है उनके मर्तबे पे किसी के भी असहाब नहीं है, किसी के अंसार नहीं है, लेकिन जनाब ईसा के हवारी क्या है, वो भी अंसारुल्लाह है। क्या मतलब है अंसारुल्लाह का, वहां पे आज जो यमन में लड़ रहे हैं, क्या है उनका नाम, क्या नाम है उनका, अंसारुल्लाह, उनके भी ग्रोह का नाम है अंसारुल्लाह, वो जो हौसी लड़ रहे हैं, वो जो मोमिनीन वहां पे लड़ रहे हैं, उनका नाम है अंसारुल्लाह। तो क्या मतलब है, वो अल्लाह की मदद कर रहे हैं। तो लोगों को उल्लू बनाने से पहले, लोगों को बेवकूफ बनाने से पहले कुछ पढ़ लिया करें, तो ये सारी बदतमीजियां ना हो मिंबर से, मिंबर पे बैठ जाते हो फिर जो मर्जी उड़ाए चले जा रहे हैं, उड़ाए, अब सामने बेचारा सीधा साधा लोगों का मजमा होता है, उसको बेवकूफ बनाना, तो भाई मैं तो नहीं डरता किसी से, आप जानते हैं, मैं तो हर साल ऐसा कुछ जो भी मसला मेरे सामने मैं तो छेड़ देता हूं, मैं बिल्कुल बात करता हूं, इसलिए करता हूं कि रिकॉर्ड हो जाए, जगह जगह जाए, क्या बदतमीजी है ये, जाके पढ़ा करो, देखा करो, और अरबी का भी सत्यानाश कर रहे हो, तर्जुमे का भी सत्यानाश कर रहे हो, तफसीर का भी सत्यानाश कर रहे हो, नस से कुरानी से भी टकरा रहे हो, आखिर हुआ क्या तुम लोगों को, अब इन्हीं अहमकों की हरकतों की वजह से तशय्यो को नुकसान उठाना पड़ता है, इन्हीं अहमकाना हरकतों की वजह से तशय्यो को सामना करना पड़ता है मुश्किलात का, इतनी सी बात समझ में नहीं आती, इतने अरसे में एक ही वजह थी कि जिन लोगों को यह नहीं मालूम कि अंसारुल्लाह का मतलब क्या होता है, वो लंतरानियां बैठ के हाँक रहे, मोमिनीन को भी बहका रहे, मोमिनात को भी बहका रहे, मोमिनीन को भी और मोमिनात को भी, वहां भी पैदा हो गए, वहां भी चक्कर चल गया, वहां भी ये सारी चीजें शुरू हो गई, प्लांटेड लाना शुरू कर दिए पढ़ाने वाले और पढ़ाने वालियां, पढ़ाओ इन लोगों को पढ़ाओ, वो ऑन टीशन उड़ा रहे हैं, पता कुछ है नहीं उनको, मुखालिफत के लिए भी इल्म चाहिए खुदा के बंदो, उस वक्त मुखालिफत का भी मजा आता है जब कुछ पढ़े लिखे, अब इन लोगों से कौन बहस करे, ये पढ़े लिखे कुछ, इनको मालूम ही कुछ नहीं है, मैं तो खुद तालिब इल्म हूं लेकिन मुझे हैरत हो गई कि ना उसको, उसने कुरान पढ़ा है, ना उसने ज्यारत सही पढ़ी, कुछ भी नहीं आता उसको, वो बैठे हुए दो चार नुक्ते उसको सिखा दिए गए, ये बयान करते चले जाना, एक ये वजह थी ताकि लोगों को बताया जाए। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर, एक ये वजह कि मालूम हो जाए कि अंसार हुसैनी अगर हुसैन की मदद कर रहे हैं और उनको अंसारुल्लाह कहा जा रहा है तो क्यों, क्योंकि वो जानते हैं कि हुसैन ही दीन है। ये कितनी बार मैं कर चुका, हुसैन दीन को पनाह देने वाला है, हुसैन पर कुर्बान होना यानी अल्लाह के दीन पर कुर्बान, ऐसे ही है ना, ज़ियारत वारिस में हम क्या पढ़ते हैं, अस्सलाम अलैकुम या औली अल्लाह है वाहिबाहु, अस्सलाम अलैकुम या असफी अल्लाह है वहीदाहु, अस्सलाम अलैकुम या अंसारा दीन अल्लाह, ये नहीं पढ़ा ज़ियारत वारिस, वो तो पढ़ के आ गए, अस्सलाम अलैकुम या अंसार अल्लाह, ये नहीं पढ़ा अस्सलाम अलैकुम या अंसारा दीन अल्लाह, उसी ज़ियारत वारिस हमें बात वादे होगी, लेकिन नहीं बहकाना है ना, तो कहां से बहकाएंगे, यहां से बहका देंगे, अब ज़ियारत वारिस यही सुनते पढ़ते हैं जो मैं पढ़ा रहा हूँ आपके सामने, अस्सलाम अलैकुम या औली अल्लाह है वाहिबाहु, ये ज़ियारत वारिस में जो आप सायरे शोहदा की जो ज़ियारत पढ़ते हैं, तमाम शोहदा करबला की ज़ियारत पढ़ते हैं, वो यही जुमले है ना, अस्सलाम अलैकुम या औलिया अल्लाह है वाहिबाहु, अस्सलाम अलैकुम या आसफिया अल्लाह है वाहिदाहु, अस्सलाम अलैकुम या अंसारा दीन अल्लाह, उसी ज़ियारत वारिस में तशरीह हो रही है लेकिन नहीं अपनी हाकनी है, अपनी हाकनी वो नहीं पढ़ रहा है, वहां पर क्या लिखा है, अस्सलाम अलैकुम या अंसारा दीन अल्लाह, अस्सलाम अलैकुम या अंसारा रसूल अल्लाह, अस्सलाम अलैकुम या अंसारा अमीरुल मोमिनीन वली अल्लाह, السلام علیکم انصارہ ابی محمد بن الحسن ابن علی الولی زکی ناصح الامین، السلام علیکم انصارہ ابی عبداللہ، ہر جگہ یہ آ رہا ہے لیکن نہیں اپنا بہکانا ہے مومنین کو اور مومنات کو، کیونکہ معلوم ہے پڑکا رہے ہیں گھر میں جا کے کون دیکھ رہا ہے، جو ان کو سنا کے چلے جاؤ ممبر سے صلوات بھیجیے محمد علی محمد پر، پتہ نہیں کیا ہو گیا، کیا ہو گیا لوگ کچھ سمجھ میں آتا. ایک وجہ یہ تھی کہ ان کو بتا دیا جائے، سمجھا دیا کہ انصار حسینی اللہ کے دین پر قربان ہو رہے ہیں. حسین کون ہے؟ دین. حسین پر قربان ہونا یعنی دین پر قربان وہ ہو گیا نا، دین بھی ہے اور دین کو پناہ دینے والا بھی حسین ہے. ہر طرح سے وہاں علامت یہ لوگ جو کہہ رہے ہیں نا، مائیں جو کہہ رہی ہیں اپنے بچوں کو جاؤ قربان ہو جاؤ، جاؤ قربان ہو جاؤ حسین پر، تو کیا مطلب ہے؟ حسین ہی تو دین ہے، حسین ہے سب کچھ، اس پر قربان ہونا یعنی دین پر قربان. یہی اعلان ہے کہ ہم اللہ کے دین کے ساتھ ہیں. حسین کا ساتھ دینا یعنی اللہ کے دین کی نصرت کرنا ہے. جناب موسیٰ کا جو مدد کر رہے ہیں، جناب ہارون علیہ السلام کس کی مدد کر رہے ہیں؟ اللہ کے دین کی مدد کر رہے ہیں نا. جناب موسیٰ نے اپنے بھائی کو مانگا تھا مدد کے لیے. جو کسی نبی کی مدد کر رہا ہے وہ اللہ کے دین کی مدد کر رہا ہے، کسی بھی نبی کی، کسی بھی پیغمبر کی. جناب ابراہیم علیہ السلام کی جو مدد کر رہا ہے، چاہے وہ جناب سارا سلام اللہ علیہ ہو، چاہے وہ جناب حاجرہ سلام اللہ علیہ ہو، چاہے وہ جناب لوط علیہ السلام ہو، چاہے وہ جناب اسماعیل علیہ السلام ہو، یہ سب کس کی مدد کر رہے ہیں؟ اللہ کے دین کی. یہ سب ناصران خدا ہیں، یہ سب انصار اللہ کے زمرے میں آ جاتے ہیں، یہ سب انصار اللہ کی تشریح میں آ جاتے ہیں. اللہ کے مددگار یعنی اللہ کے دین کے مددگار. صلوات بھیجیے محمد آل محمد پر. ایک تو یہ سبب، اور دوسری وجہ یہ تھی کہ ہمارے یہاں ظاہر ہے کہ میں نے جیسے بتایا کہ مجلس کا طریقہ یہ ہوتا ہے کہ ہیں تو 72 کا ذکر ہے لیکن وہ ہوتا چند کا ہے، باقی کے نام نہیں آتے تھے، یہ کمی رہتی تھی. میں نے عرض کیا کہ نام موجود ہے، میں کہیں سے اور تو اپنے پاس سے بنا کے تھوڑی لایا ہوں، تاریخوں میں بھی ہیں، مقاتل میں بھی، سب تیوری نے بھی نام دیے، ایسا نہیں ہے. ناصح التواریخ میں، بحر الانوار میں، کہاں کہاں پتہ نہیں کتنی، میرے پاس ہی پتہ نہیں کتنی کتابیں جن میں سب کے نام ہیں، لیکن پڑھے نہیں جاتے. پڑھے کیوں نہیں جاتے؟ کیونکہ وہ جو ہمارے، میں نے عرض کیا کہ مجلس کا جو ماحول بن چکا ہے نا، وہ ایسا بن چکا ہے کہ اس میں بھی وہ ایک دم خشکی آ جاتی ہے. اب جب خشکی آ جاتی ہے تو وہ مجلس کو کہتا ابھی تو مجلس میں مزہ نہیں آ رہا. بھائی مزے کا مسئلہ نہیں ہے، مزہ الگ چیز ہوتی ہے، اللہ کی رضا الگ چیز ہوتی ہے. سمجھ میں آ گئی بات؟ تو اس لیے میں نے کہا کہ بھائی ثواب ہوگا، بھائی گناہگار لوگ ہیں نا ہم، انہیں میں سے کوئی خوش ہو جائے گا، ہم گناہگاروں کا ہاتھ پکڑ کے ہمیں جنت میں لے جائیں گے، بخشش کرا دے گا، ہماری شفاعت کر دے گا. حق ہے نا ان انصار حسینی کو؟ حق نہیں؟ جن پر زیارت نہیں میں میرا امام سلام بھیج رہا ہے، کیا حق ہے ان کا؟ کتنا حق ہے؟ ارے حسین کا غلام جس کا آج میں ذکر کرنے والا ہوں، اور غلاموں کے بھی ذکر کر چکا، ان میں سے کوئی بھی راضی ہو گیا؟ جناب جون راضی ہو گئے، جناب حر راضی ہو گئے، جناب حبیب بن مظاہر راضی ہو گئے، جناب زہر بن قین راضی ہو جائیں، یا اتنوں کے میں نے ذکر کیے جن کے ذکر نہیں ہوتے، جناب حنزلہ راضی ہو جائیں، جناب یزید ابن ثبیت راضی ہو جائیں، ان کے سب کے نام لے رہا ہوں نا میں، راضی کوئی بھی راضی ہو جائے گا تو شفاعت کرنے کا حق ہے نا، کیا پتا بھائی ہماری شفاعت ہو جائے. ہم تو یہ قصد کر کے سب کا ذکر کر رہے ہیں کہ ان سب کا ذکر کرو. حسین تو حسین ہے، اللہ نے حسین کے غلاموں کو اتنا حق دیا ہے کہ گروہ کے گروہ اور جماعتوں کی جماعتوں کی شفاعت کرائیں گے قیامت کے دن انشاءاللہ. صلوات بھیجیے محمد آل محمد. ایک یہ وجہ، اور تیسری اور سب سے بڑی اور آخری وجہ یہ ہے کہ لوگ کسی بھی زمانے میں ہمت نہ ہاریں، کبھی بھی نہیں ہارو ہمت، اور تشیع کے کسی صفحے پر کسی سطر میں لکھا ہی نہیں ہے ہمت ہارنا. ہمیشہ ہمیشہ کربلا سے لے کر آج تک تشیع آگ اور خون کے سمندر ہی میں رہا ہے بھائی، کہیں کم کہیں زیادہ. گھبرانے کی کیا بات ہے؟ کوئی گھبرانے کی خوفزدہ ہونے کی بات نہیں ہے. آج تک کون حفاظت کرتا رہا؟ خدا کے بندو تمہیں مکے سے نکال دیا گیا، مدینے سے نکال دیا گیا، حجاز کی سرزمین سے نکال دیا، کہاں کہاں سے نکال دیا گیا، لیکن نکالنے والوں کی روحیں بھی پچھتائیں، نکالنے والے بھی پچھتائے کہ ہم نے تو ان کو ختم کرنے کے لیے نکالا. یہ دنیا میں جہاں بھی گئے وہاں اہل بیت کا مذہب اپنی جڑیں پکڑتا چلا گیا. اگر آپ ہجرتیں نہ کرتے تو مجھے بتائیے سرزمین ہندوستان میں کیا ہوتا، آذربائیجان میں کیسے پہنچا، یہ جتنی بھی ریاستیں ماوراء النہر کی जिनको सेंट्रल एशिया, वस्ती एशिया की रियासतें कहा जाता है, इतने मालिक कजाकिस्तान, किर्गिस्तान, पता नहीं क्या 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 क्या, तो यहाँ कैसे पहुँच गया भाई? किस तरह से पहुँचा? हिजरतें हुई हैं तो पहुँचा है ना। अभी मैंने कल ही तो आपके सामने मुजाहिद का जिक्र किया, जनाब शहजादे सुल्तान अली इब्ने मोहम्मद बाकर अलैहिस्सलाम, सलावात भेजिए मोहम्मद आले मोहम्मद पर, है ना। तो अल्लाह के बंदो घबराते नहीं। अरे हमारे कमाने भी गए दुनिया में तो क्या जिक्र हुसैन लेके गए कि नहीं गए? पूरी दुनिया में हो रहा है, नहीं हो रहा? मेरे हिसाब से, मैं पहले भी गैर कर चुका हूँ कि कम से कम 150 ममालिक कैसे हैं कि जिनमें जिक्र हुसैन हो रहा है, जुलूस उठ रहे हैं। इससे ज्यादा होंगे, चैलेंज कर रहा हूँ, इससे कम नहीं, इससे ज्यादा होंगे। मैं कम करके एहतियात वो बता रहा हूँ जो कदर मुतयकन के इतने मुल्कों में तो हो रहा है। अब मुझे बताइए कौन सा मजहब है दुनिया का जो इतने ममालिक में फैला और इतने जबर और तशद्दुद के बाद, बगैर इख्तदार के, बगैर हुकूमतों के। इसलिए तो परेशान होता है दुश्मन के, इख्तदार इनके पास नहीं, प्रोपेगेंडा मशीनरी इनके पास नहीं। तुम्हें क्या मालूम हमारी प्रोपेगेंडा मशीनरी क्या है? हुसैन ने करबला में अपने लहू से हमें ऐसी प्रोपेगेंडा मशीनरी दे दी ये 2 महीने 8 दिन की कि तुम 10 महीने बकबक बकबक करते रहो, ये हमारे 2 महीने काफी होते हैं।
सुभान अल्लाह, सुभान अल्लाह।
अगर हम समझाना चाहें, अगर हम इसका सही इस्तेमाल कर लें तो इससे बड़ी कोई यूनिवर्सिटी दुनिया में? और मैं मिसाल कभी देता हूं कि दुनिया में तालीम का यही दस्तूर है कि 10 महीने तालीम, 2 महीने छुट्टी, ऐसे ही है ना? 10 महीने तालीम, 2 महीने ज्यादातर, कई मुमकिन है 2.5 महीने, कई 3 महीने, लेकिन ज्यादातर तो यही कहला है, 10 महीने पढ़ो, 2 महीने छुट्टी करो। हमारे यहाँ उल्टा हिसाब है, अगर 2 महीने सही तरीके से पढ़ लेगा ना तो बाकी 10 महीने उसे जरूरत नहीं किसी यूनिवर्सिटी की। सलावत भेजिए मोहम्मद आलम। बात है सही तरीके से पढ़ने के, सही तरीके से पढ़ने, ठीक। तो एक इसलिए इंसानों में जोश रहे, वलवला रहे, इन मुजाहिदों का जिक्र होता है भाई। ऐसे ही तो मुजाहिद है कि जिन पर सलाम, हर इमाम सलाम भेज रहा है, हर इमाम उन पर दुरूद सलाम भेज रहा है, हर इमाम उनको याद कर रहा है, हर इमाम यानी ख्वाहिश कर रहा है कि 72 तो छोड़ो, ऐसे 40 ही हो जाते मेरे पास, यानी हुसैन। अच्छा मैयार क्या है? वो जो जनाब सीधे शोदा फरमाने को कह सकता है, साहब आप लोग मुबालिगा करते हैं इस चीज में कि जैसे मेरे पास थे, किसी के पास नहीं, ना मेरे नाना के पास, ना मेरे बाबा के पास, ना मेरे भाई के। हम दलील दे देते हैं, उसमें तो फिर कोई झगड़ा नहीं होगा ना, दलील दे देते हैं। मालूम कैसे हो कि किसके पास ऐसे 72 थे या नहीं थे? ठीक है, हजरत आदम से चलेंगे तो मैं वहां तक चला जाऊंगा, जनाब नूह से चलेंगे मैं वहां तक चला जाऊंगा। ये देखिए कि जब किसी भी नबी या पैगंबर पे सख्त और कड़ा वक्त आया तो उसका साथ देने वाले कितने थे? अगर 72 थे तो भाई आपकी बात सही, अगर थे 7, 8, 12, 14 तो इसका मतलब 72 नहीं थे ना, किसी नबी के पास नहीं थे। ये मैं पूरा अशरा पढ़ चुका हूं, सीरत अंबिया पर मैंने एक अशरा पढ़ा था तो उसने बताया था किसके साथ 5, किसी के साथ 7, किसी के साथ 12। जनाब नूह की जो कश्ती में सवार हुए थे वो सब अंसार तो ही थे, लेकिन उनकी तादाद भी 40 से ऊपर नहीं थी, 40 से ज्यादा, 36 या 37 बाद में तो और भी कम लिखी है, लेकिन चलिए 40 मान लिया। तो वो भी अंसार नहीं थे, लड़ने वड़ने वाले नहीं थे, वो तो वो थे कि जो जिनको कहा होता कि आ जाना चुपके से कश्ती में सवार हो जाना, लड़ने वाले होते तो फिर तूफानी क्यों आता, वहां लड़ लेते 72, उन कुफार से लड़ लेते ना, लड़ने वाले तो नहीं थे ना वो, तो किसी के पास भी नहीं थे। और जनाब सुलेमान अलैहिस्सलाम और जनाब दाऊद अलैहिस्सलाम की, क्योंकि वो तो हुकूमत थी, अब आप कहेंगे उनके साथ तो लाखों थे, नहीं उनके साथ भी नहीं थे। कैसे मालूम होगा कि नहीं थे? जब जनाब सुलेमान इम्तिहान लेते, जनाब सुलेमान जानते हैं कौम कैसी है, जब वो तामीर कर रहे थे मस्जिद को, मस्जिद की तामीर करवा रहे थे, सब लगे हुए थे ना, जिन्नो इन सब लगे हुए थे, मलकुल मौत आ गया, जनाब इजराइल अलैहिस्सलाम पहुंच गए, भाई एहतराम से नाम लो, आ गया नहीं आ गए, आप किसी को बता सकते हैं, डरना चाहिए जनाब इजराइल अलैहिस्सलाम से डरना चाहिए भाई। तो वो मुकर अल्लाह के उन फरिश्तों में से, चंद बुरजीदा फरिश्तों मलाइका में से, तो जनाब इजराइल अलैहिस्सलाम आ गए, चलिए भाई आपको बुलाओ आगे, कहने भाई ये तो अभी मैं तामीर कर रहा हूँ, तो अल्लाह का घर तामीर नहीं हुआ, क्या कर रहे हो? कहा कि नहीं आप तो चलना तो है, मोहलत नहीं करनी, मोहलत नहीं, वक्त हो गया, पूरा हो गया आपका, जो वक्त था पूरा किया था। अरे भाई जैसे मैं मरूंगा ये भाग जाएंगे, खुद कह रहे हैं जनाब सुलेमान अल्लाह के रसूल, ये कहाँ जिन्नो इंस हवा सब पर उनका इख्तदार है, पानी हवा सब पे इख्तदार है, परिंदों तक पे चरिंद सब पे इख्तदार है, और क्या कह रहे हैं मलकुल मौत से कि मेरे जैसे ये देखेंगे मैं मर गया भाग जाएंगे, काम नहीं करेंगे, छोड़ के भाग जाएंगे सब। अब मालूम हो गया कि कितना जानते थे जनाब सुलेमान अपने साथियों को, ये जिनको सबको काम पे लगाए सब छोड़ के भाग जाएंगे, कोई भी नहीं टिकेगा, तो ऐसा करो कि मेरी रूह निकाल लो लेकिन मैं ऐसे खड़ा रहूं असा के सहारे का, ठीक है ये ठीक है, वो असा का सहारा लिया, उसके खड़े रहे और वो सब काम करते रहे। جب کام ختم ہوا آئے کہ سلیمان کہ سلیمان کام ختم ہو گیا, سلیمان کو یہاں ہو تو بات کرے, وہ تو وہاں ہی نہیں, ان کے تو قفص سے انصری سے پرواز کر چکی ہے. اب جب ان کو علائش آنا تو وہ تو دیمک ہی کھا گئی تھی, وہ تو گر گئی اصا وسا سا ان کا نہیں تو. اچھا وہ بھی کہتے ہو کہ ہمارے ساتھ تو دعوی ہو گیا, کاش ہمیں پہلے معلوم ہو جاتا. صلوات بھیجیے محمد علی محمد. بابر ہو گئی بات واضح ہو. یار اب یہ کسی کو بھی جناب عیسیٰ علیہ السلام کے حواریوں کی تعداد 12 میں سے بھی ایک کٹ گئے تھے, 11 رہ گئے تھے. وہ بعد میں خیر بعد میں نے توبہ کی تو ٹوٹل چلو 12 مان لو, 12 ہے نا, اس سے زیادہ تو نہیں. آئیے اب حضور پر آ جائیے. بدر میں کتنے مجاہد ہیں؟ 300, ایسے ہی ہے نا, 313 مجاہد. احد میں جب اسلامی لشکر کے قدم اکھڑ گئے اس وقت دیکھیے کتنے بچے. اگر بچنے والوں کی تعداد یعنی میدان میں کھڑے کتنے رہے, اگر میدان میں کھڑے رہنے والے ہیں 72 تو پھر آپ کی بات صحیح کہ نہیں جی حسین کے علاوہ بھی کسی کے پاس 72 تھے. یہی تو معلوم ہوگا نا بھائی, جنگ جیتنے وقت کے وقت تھوڑی معلوم ہوگا کہ کتنے ہیں. دو جنگیں ہیں جس میں مسلمانوں کے پیر اکھڑے. میں پیر اکھڑنے کا کہہ رہا ہوں بھائی, مورخین نے تو فرار کا نام لکھا ہے. کیا لکھا ہے؟ کوئی بھی تاریخ پڑھ لیں گے, سب نے یہ لکھا. لیکن میں احترامن کہہ رہا ہوں کیونکہ ہمارے لوگ جو ہے نا کچھ پڑھتے نہیں ہیں, لکھ تو دیتے ہیں اپنا لکھا ہوا خود ہی نہیں پڑھتے, ہم سے لڑ رہے ہوتے ہیں آگے. آپ نے ایسے کیسے کہہ دیا؟ میں نے ایسے نہیں کہا, تم نے ایسے لکھا ہے. میں نے ایسے نہیں کہا, تم نے ایسے لکھا ہے جو میں پڑھ رہا ہوں. پھر دیکھتے ہیں ہم نے لکھا, تمہارے آدمی نے لکھا ہے. لیکن سب آدمی کہاں پڑھے, ان کے پڑھے بڑے پڑھے لکھے علماء نہیں پڑھتے تو وہ کہاں سے پڑھیں گے. تو میں نے عرض کیا کہ میں بڑے احترام سے کہہ رہا ہوں بھائی میرا شکریہ ادا کرو. میں کیا کہہ رہا ہوں کہ قدم اکھڑ گئے, میں یہ نہیں کہہ رہا فرار ہو گئے. ورنہ ابن خلدون ہو یا تبری ہو یا خمیس ہو یا تاریخ بغدادی ہو تاریخ دبری, سب نے یہ لکھا اسلامی لشکر فرار ہو گیا. کیا ہو گیا؟ الٹے پیروں فرار ہو گیا. اور عجیب عجیب تماشے لکھے. لیکن خیر میں نے عرض کر دیا کہ میرا شکریہ ادا کرو, میں بڑے احترام سے کہہ رہا ہوں کہ دو جنگیں ایسی ہیں جن جنگوں میں مسلمانوں کے پیر اکھڑ گئے, قدم اکھڑ گئے. کچھ دیر کے لیے بڑے باعزت طریقے سے بات کر رہا ہوں, کچھ دیر کے لیے مسلمانوں کو عقب نشینی اختیار کرنی پڑی. صلوات بھیجیے محمد. جب لشکر عقب نشینی اختیار کرے تو اب یہ دیکھو کہ باقی کتنے. اگر باقی رہ جانے والوں کی تعداد کسی بھی تاریخ میں 72 مل جائے تو ہم جھوٹے ہیں, ہم پھر بھی کہہ رہے ہیں ہم جھوٹے, شاید ہم نے اپنی طرف سے گڑ لیا ہو. اور اگر نہیں ملا تو پھر مان لو کہ جو حسین کہہ رہا ہے وہی سچ ہے, کہ جیسے مجھے ملے کسی کو نہیں ملے. تو جو بچے رہے جو میدان میں ڈٹے رہے ان کی تعداد نہ احد میں 72 ہے نہ حنین میں, 7, 8, 10, 11, 12 اس سے زیادہ نہیں ملیں گے. اور سب کے نام بھی تو لکھے ہوئے ہیں, جنہوں نے عقب نشینی اختیار کی ان کے بھی نام ہیں جو میدان میں ڈٹے رہے. اور میں بالکل ایمانداری سے بات کر رہا ہوں, پوری دنیا میں چاہے میرے اپنے لوگوں کو برا لگے, اگر وہاں نام ہے احد میں کہ حضرت زبیر کھڑے رہے تو میں ڈنکے کی چوٹ پر کہوں گا کہ کھڑے رہے. سمجھ میں آ گئی بات؟ ہاں کھڑے رہتے میدان میں ڈٹے رہنے والوں میں, یاد رکھنا حضرت زبیر بن عوام چھوڑ کے نہیں گئے تھے. اگر احد بتا رہی اور سب جگہ نام موجود ہے کہ حضرت طلحہ کھڑے رہے تو میں وہاں کہوں گا کہ کھڑے رہے, مجھے کسی کا ڈر نہیں اپنوں کا بھی. تم بھی تو ہمت پیدا کرو کہ کون کون میدان چھوڑ کے گیا تھا. سلوات دیجیے. ہاں مجھ سے تو اکثر لوگ ہمارے اپنے بھی کہتے ہیں آپ یہ نام کیوں لیتے. میں نے کہا پھر کیا میں ان کی روش پہ چلا جاؤں کہ جیسے وہ نام ہر جگہ چھپاتے تھے میں کیوں چھپاؤں؟ جس کا جو کریکٹر ہے وہ بیان کرے, جہاں تک ہاں جہاں سے کجی آئے گی ٹیڑھا پن آئے گا وہ ٹیڑھا پن بھی بیان کریں گے, لیکن جہاں موجود ہے میدان میں ڈٹا ہوا وہاں تو بتایا جائے گا نا. ابو دجانے انصاری اگر کھڑے ہیں تو کھڑے ہیں, حنزلہ غسیل الملائکہ اگر میدان میں ڈٹے ہوئے تو ڈٹے ہوئے ہیں. جناب حمزہ سید الشہدا کا تو خیر ذکر کیا ہے, یہ تو میں بڑے بڑے نام لے رہا ہوں. اگر وہ جو میں نے پہلے اشرے میں شاید کسی مجلس میں پڑھا تھا, صلوات بھیجیے محمد علی محمد پر. جناب ہاں اب یاد آ گیا مجھے, جناب عبداللہ ابن جبیر رضی اللہ تعالیٰ عنہ اگر وہ کھڑے رہے سب درہ چھوڑ کے چلے گئے, وہ اور ان کے 10 ساتھی نہیں گئے تو نہیں گئے نا, ذکر کر رہے ہم. کیسے مجاہد تھے وہ صحابہ کرام کہ جنہوں نے جانیں دے دی مگر حضور کے حکم سے سرتابی نہیں کی. سمجھ میں آ گئی بات؟ تو اس کے حق کو کہنے کے لیے, سچ کو کہنے کے لیے ہمت چاہیے نا. ہم تو بتا رہے ہیں نا, لاکھ اختلاف ہوں لیکن جو میدان میں ڈٹا رہا اس کا ذکر کرتے ہیں, ببانگے دہول کرتے ہیں, ہر جگہ کھل کے کرتے ہیں ان کا ذکر. ہم موجود تھے بھائی, یہ کرے تھے. ہم کیوں کہیں گے کنجوسی کر جائیں کہ ان کے نام نہ لاؤ؟ ان کے نام کیوں نہیں لیں گے نام بھائی؟ جو ڈٹا ہوا ہے وہ ڈٹا ہوا ہے. سمجھ میں آ گئی بات؟ تو 72 نہیں تھے بچنے والے, حنین میں اب چلے گئے. آپ کو حیرت ہوگی, ابو لہب کے دو بیٹے وہاں میدان میں ڈٹے رہے, اتبا اور اتائبہ, کہیں اور بھی نام ہوں گے, مجھے معذرت میری قبول کریے, لیکن دو بیٹے, ابو لہب کے دو بیٹے ڈٹنے والوں میں تھے, مولا کے ساتھ کھڑے رہے. مولا کا تو میں ذکر ہی نہیں کر رہا نا, کیونکہ مولا کو دیکھ کے تو باقی بھی کھڑے رہتے تھے 10-12, ان کی ہمت ہوتی تھی. صلوات بھیجیے محمد آل محمد پر. مطلب ظاہر ہے کہ مولا کو تو میں اس مقابلے میں نہیں لا سکتا نا. ہمارے لوگ بے وقوفیاں کرتے ہیں, پتہ نہیں کس کس کے مقابلے میں لا کے مولا کو کھڑے کر دو. خدا کے بندو, کہاں مولا کا مقابلہ کہاں کر رہے ہو؟ مولا کا مقاصد کہاں کر رہے ہو؟ ان کو کیوں نہیں کرا رہے ہو درمیان؟ ان کو کیوں لے کر؟ لہٰذا میں ان کا نام نہیں لا رہا نا. آپ دیکھیں ضرورت نہیں ہے نا بھائی, ان کا مقابلہ کس سے ہوگا؟ مقابلہ اب کیا مقابلہ کریں گے؟ اس مقابلے بازی نے آج مصیبت کی ہے. ہر ایک کے مقابلے میں آپ مولا کو لا کے کھڑا کر رہے ہیں, ہر ایک کے مقابلے. اب مولا کا کیا کام ہے وہاں؟ کہاں آپ لائر کے لے کر آ رہے ہیں مولا؟ لوگوں کی بھی ہمت ہوگی, ان کا ہاں بھی مقابلہ تو ہو سکتا ہے, چلو ہم بھی شروع کر دیں مقابلہ. ایسے نہیں ہوتا. تو بعد میں کیا کرتا؟ 72, وہ 72 کسی کے پاس نہیں ملیں گے. اس لیے جناب سیدی شہدا فرما رہے ہیں کہ جیسے 72 مجھے ملے, جیسے انصار مجھے ملے, نہ میرے نانا کو ملے, نہ میرے بابا حیدر کرار کو ملے, نہ میرے بھائی حسن مجتبہ کو ملے. کیوں؟ قیامت تک ان پر درود و سلام بھیجا جاتا رہے گا. آپ زبردستی کسی پر بھی بھیجتے رہے, ہمیں کوئی شکایت نہیں, آپ سے جائیے بھیجتے رہیے جس کو آپ کا دل چاہتا ہے, لیکن جن کے لیے مشیت چاہتی ہے نا, بس ان کے لیے دل سے درود و سلام نکلتا چلا جاتا ہے. سلام. اب جو فہرست میں 6 نام باقی رہ گئے, وہ 6 نام, اور میں نے عرض کر دیا کہ نام ذرا سے مشکل تھے, تو میں عادت مجھے اس بات کی آتا ہے کہ پرچے پہ لکھ کے لے آتا ہوں, جہاں مجھے ذرا سا بھی شبہ ہوگا میں صحیح نام تاکہ آپ تک پہنچا دے. یہ جو ہے نا, یہ بڑی خطرناک چیز ہے جو ریکارڈ کر رہی ہے ساری چیزوں کو, تاکہ وہ صحیح نام وہاں تک چلے جائے. اس لیے میں, کیونکہ 1-2 نام مشکل تھے تو میں ان کو تحریر کر کے لوں. پہلا نام جناب قانب ابن امرو کندی, یعنی آپ نام سے سمجھ کے بنی کندہ کے, بنی کندہ کے تھے. قانب ابن امرو, یہ قانب ابن امرو بصرے کے ہیں. حجاج ابن زید ان کا ایک ساتھی ہے, اس کے ساتھ ہی آئے, اور حر کے آنے سے پہلے وہاں پیچھے ابتہ ایک مقام ہے, وہاں امام کے لشکر میں, یعنی مکے اور ابتہ کے درمیان میں امام کے ساتھ شامل ہو گئے. جناب قانب ابن امرو کندی حجاج ابن زید کے ساتھ دلیر تھے, شمشیر زن تھے, اور بنی کندہ کے تھے, بصرے میں آباد تھے, لیکن کیونکہ پہلے حملے میں شہید ہوئے لہذا ان کی جو ذاتی وہ صلاحیتیں تھیں وہ سامنے نہیں آئی, لیکن شمشیر زن بہت بڑے تھے, یعنی ان کی جنگ دیکھتے تھے انصار حسینی اور داد دیتے تھے میدان جنگ میں فوراً, کہ جس طرح سے جنگ کر رہے تھے. لیکن بہرحال وہ تیر ان کو لگے, بہت سارے تیروں سے زخمی ہوئے تھے. یہ وہ ان ناموں میں ہیں جو آخری نام آپ کو بتا رہے ہیں. یہ قانب ابن امرو کندی بنی کندہ کے تھے اور اپنے قبیلے کے بھی بہت بڑے آدمی تھے, مگر یہ اس طرح سے شہید ہوئے کہ جتنے بڑے یہ مجاہد تھے اتنا ان کو موقع ملا نہیں, کیونکہ وہ حملہ عام جب ہوا تو اس میں لڑتے تو رہے ہی ہیں, مگر یہ ہوا کہ وہ تیروں کا مے جو برسا تو وہ اسی تیروں کے مے برسنے میں ان کو اتنے تیر جس میں لگے تھے کہ جام شہادت نوش کیا, لیکن اتنی دیر میں بھی اتنا لڑے کہ ان کا نام تاریخوں میں رقم ہوا شمشیر زن کی حیثیت سے, اور امام زمانہ نے ان کو بھی سلام بھیجا. صلوات بھیجیے محمد آل محمد. السلام السلام قانب ابن زیاد ابن قانب ابن امرو کندی, یہ پورا سلام آیا. البصری بھی ساتھ میں, امام زمانہ نے زیادہ نہ ان پر سلام بھیجا. ایک صلوات اور بھیجیے محمد آل محمد پر. اب آئیے
نعرہ حیدری باواز ابن نعرہ سلام.
بنی تمیم کے ایک فرد کنانہ ابن عتیق, یہ کنانہ ابن عتیق یہ بھی کہاں سے ساتھ ہوئے یہ نہیں ملتا, بعض کہتے ہیں کہ اسی لشکر کے ساتھ آ گئے تھے ایام محادنہ, جن کا میں نے کل بتایا. ایام محادنہ کون سے؟ نہ جنگ نہ صلح, یعنی کوئی میدان سے جا بھی نہیں سکتا اور ابھی لڑائی بھی نہیں ہو رہی ہے نا, ان کو کہتے ہیں ایام محادنہ, جن میں مذاکرات چل رہے ہیں دونوں لشکروں کے. تو ایام محادنہ میں سے, ایام محادنہ میں کسی بھی دن امام کے ساتھ آ کے مل گئے, مگر یہ نیزہ بہت اچھا چلاتے تھے. تو ظہر سے قبل تن بتن, یعنی دو بدو لڑائی میں दूबदू लड़ाई में दर्जनों को गिराया, जब इनका पहले इनका घोड़ा उसके पैर काटे गए, जब ये घोड़े से गिरे फिर इनको शहीद कर दिया गया। तो इनका बहरहाल जितना जिक्र है मैं उतनी कर रहा हूँ, अपनी तरफ से मुझे बढ़ा चढ़ा के पेश करने की जरूरत नहीं है। खाम खाम जितना काम जितना जिसका जिक्र आ रहा है मैं उतना बयान करता जा रहा हूँ। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। अब ये तीसरा नाम, लेकिन ये वो उनमें से हैं जिन पर जनाबे यानी इमाम ज़माना जल्लाहु ताला फ़र्जहु शरीफ ने सलाम भेजा। एक इनके और खसूसियत देखिए कि ये उलमा में से थे, कूफे के कारी कुरान भी थे, हुफाज में थे और उलमा में थे। अब देखिए मैं कितने उलमा का जिक्र कर चुका हूं। आलिम होने का मतलब ये नहीं होता कि दीन पर वक्त पड़ा हो वो हुजरे में बैठ जाए, क्या ये तो मौलवी साहब हैं ये कहां से मैदान में निकलेंगे। नहीं, आलिम का मतलब ये होता है कि जब दीन पर वक्त पड़े तो मैदान में नजर आए। कहां नजर आए? हुजरे में नहीं, पनाहगाह में नहीं। पनाहगाहें बनाकर अपने आप को प्रोजेक्ट करने में नहीं, इंसान पनाहगाह बना ले और फिर अपने आप को प्रोजेक्ट करता चला जाए प्रोजेक्टर के जरिए से और सबको डिग्रेड भी करता चला जाए। एक लाजिमा यह भी होता है खुद साख्ता लोगों का कि उनके लिए लाजिम होता है कि दूसरों को डिग्रेड करें। जब तक वो दूसरों को डिग्रेड नहीं करते वो ऊपर नहीं आते। अच्छा, हमने अइमे ताहिरीन की सीरत में कुछ और देखा। हमने ये देखा कि मुखालिफिन की सीरत यह है कि जब तक दूसरे की मुखालिफत ना करें अपनी इमामत साबित नहीं है ना, वरना फिर इमामत की जरूरत क्या है भाई। भाई मैं कोई बुराई में नहीं कह रहा, अइमे अरबा को ले लें, अइमे अरबा में अगर चारों का एक ही जैसा होता तो फिर चार इमाम की जरूरत ही नहीं थी। वहां इख्तलाफ बता रहे ना, फिक्र हनफी, फिक्र शाफी, फिक्र हम्बली, फिक्र मालिकी है ना, फिर वो अहले हदीस अलग, फिर वो और गुरु गुरु दर गुरु बनते चले गए बनते। खैर वो उससे बहस नहीं है हमारी, गलत सही की बात नहीं कर रहे हम, इतनी बात कर रहे हैं कि भाई अलग अलग है ना, इमाम अलग तो नजरिया अलग तो इमाम अलग हो गया, नजरिया अलग इमाम अलग हो गया। ये वहां होता है कि एक की इमामत साबित नहीं जब तक दूसरे को गलत साबित ना किया जाए। अगर दूसरे को गलत साबित नहीं करेगा तो भाई फिर वही इमाम है, फिर तेरी इमामत की जरूरत ही नहीं है। अहले बैत की सीरत क्या है कि जब तक पहले इमाम की तस्दीक नहीं करेगा इमामत साबित नहीं होती। उल्टा है ना, उल्टा है ना। तो हमारे यहाँ ये मसला है कि जो जाली होता है वो दूसरे को डिग्रेड जब तक नहीं करेगा उस समझता है कि मेरी शख्सियत ऊपर नहीं आएगी, और जो असली उलमा होते हैं जब तक वो हकीकी उलमाए हक की तारीफ नहीं करते हैं उनकी अपनी इल्मी काबिलियत साबित नहीं होती। आप ये अब ये मैयार मैंने दे दिया, देख लीजिएगा आप पूरी दुनिया में देख लीजिएगा कि जो हमारे मराजे हैं उलमा है वो किस तरह एक दूसरे का एहतराम भी करते हैं और एक दूसरे को बड़ा बताते हैं, अपने आप को तालिब इल्म बताते हैं, और जो दो नंबर होगा वो सबको कंडेम करेगा, मैं वन मैन शो, वन मैन आर्मी। अल्लाह बचाए इन लोगों से। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। अच्छा, फिर होता है कि इनके पीछे लग भी जाते हैं ना लोग, बहुत सारे चढ़ाने वाले भी आ जाते हैं मैदान में, आपको मालूम है कि सारे भी आते हैं। खैर अब आइए तीसरी शख्सियत जो है वो, ये नाम इसलिए मुश्किल है इसलिए मैंने कहा था कि मैं लिख के बगैर नहीं पढ़ सकता। मुनजह है वाली है या मुनजह इब्न सहम, साहम भी है पे भी तशदीद है, दोनों नाम मुश्किल है। मुनजह इब्ने साहम मौलल हुसैन यानी जनाब सैयद शहदा के ये भी गुलाम है। अब ये मुश्किल तरीन नाम महफूज हो गया, अब मैं जो भी मेरे मुंह से निकले बर्दाश्त कर लीजिएगा। ये तो मैं इसलिए लिख कर आया था कि सही नाम पढ़ता हूँ। मुनजह या मुनजह, मीम नून जीम और फिर है वो हलवे वाली है, और साहम में है हाथी वाली है, समझाना पड़ता है। हालांकि वो मखरज जब निकलता है तो मालूम हो जाना चाहिए कि है कौन सी है कौन सी है ना, इन दोनों में फ़र्क होता है और वो मखरज से मालूम हो जाता है। जैसे सीन स्वाद फे है ना, हम उर्दू में सबको सीन पढ़ जाएंगे, समर स्वाद सीन से जो भी सीन सब सीन ही ना निकलेगा, लेकिन अरबी में इन सब का फ़र्क है ना, सीन अलग है, स्वाद अलग है, ते अलग है। इसीलिए से जो लफ्ज़ होते हैं जब उनको इंग्लिश में लिखा जाता है तो क्या लिखते हैं, टी और एच का होता है। जैसे बास पार्टी, आप क्या कहेंगे, बास बेसत, वो क्या कहेंगे, बेतत। जब वो इंग्लिश में उसको लिखेंगे तो कैसे लिखेंगे, बात पार्टी, बी ए टी एच, बात है ना, ऐसे है ना, या बी डबल ए टी एच, डी ए टी एच, क्योंकि वो से का आप सीन का तलफ़ुज कर रहे हैं ना, मखरज सीन का निकाले, वो सीन का मखरज नहीं निकाले, बात तान, यानी इस तरह का होता है। खैर सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। ये है तो छोटी छोटी सी बातें, लेकिन इनका करना बहुत जरूरी होता है कि कहीं ना कहीं काम इंसान के आ जाती है ना वादे, इसलिए मैंने कहा कि मुश्किल नाम था इसे मैं खुद लिख कर रहा है इसे। तो मुनजह या मुनजह, कहीं जीम पे तशदीद है कहीं तशदीद नहीं है। खैर साहम से है पे, इनका मसला क्या है जनाब, ये जनाब मुनजह जो है ये मौलल हुसैन, हुसैन की गुलामी में, कैसे हुसैन की गुलामी में आ गए, क्या इन्होंने काम किया, कौन है इनके माँ बाप? इनकी वालिदा हैं हसनिया, नाम क्या है इनकी वालिदा का? नाम हसनिया। ये कनीज हैं नौफिल इब्ने हारिस की, गालिबन ये हारिस वही हैं जो जनाब अब्दुल मुत्तलिब के बेटे हैं, गालिबन कह रहा हूँ क्योंकि जनाब सिद्दीक़ शुहदा के करीब इनको बताया गया, नौफिल इब्ने हारिस इब्ने अब्दुल मुत्तलिब। तो इससे चचाजात भी होते हैं रिश्ते से, लेकिन खैर अगर नहीं है तो मेरी माजरत कबूल कर ले, लेकिन मैं मुझे ये गुमान है कि नौफिल इब्ने हारिस वही थे, एक उनके बेटे थे यानी अब्दुल मुत्तलिब के पोते थे, वो थे जनाब नौफिल इब्ने हारिस। ये नौफिल इब्ने हारिस की कनीज थी। जनाब सिद्दीक़ शुहदा ने इस कनीज को खरीदा, इस कनीज को खरीदने के बाद साहम जो इनके गुलाम थे उसके अक्द में दे दिया। अच्छा इमाम ताहिरीन ये भी तो करते थे ना कि आजाद कराते थे गुलामों कनीजों को और उनका घर आबाद कर देते थे, पहले भी मैंने एक का जिक्र किया ना इससे पहले भी आपके सामने, घर आबाद करा देते थे, एक तरीका होता था। अगर ऐसे ही आजाद करके छोड़ दिया जाता उस जमाने में तो क्या होता, मुआशी बदहाली और सिस्टम खराब हो जाता, क्योंकि गुलाम डिपेंड करता था आका पे, कनीजें डिपेंड करती है अपने आका पे। अब उनको ऐसे ही आजाद करके मुआशरे में छोड़ दिया जाए तो भाई उनके पास तो ना कोई काम है ना काज है, तो जहां भी जाएंगे खराबियां पैदा होंगी ना भाई, इम्कान है ना। लिहाजा मासूमीन कैसे आजाद करते थे, ऐसे आजाद करके नहीं छोड़ दिया जाए कि वो खराबियां फैलेंगी मुआशरे में, नहीं उनका घर आबाद किया करते थे कि इनके घर को आबाद कर दिया जाए ताकि इन्हें कोई परेशानी ना हो। तो सहम से उनका अक्द कर दिया गया, और जब इन दोनों का अक्द हुआ तो इसके नतीजे में ये मुनज्जह पैदा हुई या मुंजह पैदा हुए, मुंजह इब्ने सहम पैदा हुए, और ये फिर इमाम हुसैन इस्लाम की गुलामी में आ गए, आपके साथ ही रहे। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। खैर जनाब ये भी बहुत जंगजू थे, ये जब मैदान में निकले हैं तो ये घोड़े से उतर आए थे, घोड़े पे निकले पैदल लड़ना शुरू किया, जख्मों से जब चूर होके गिरे। हाँ ये और बता दूं कि जब मैदान में ये करबला पहुंचे अपनी वालदा के साथ, पहले भी एक का जिक्र कर चुका हूँ, वालिद का इंतजार था वालदा के साथ, तो जब मैदान में जाने की जात वालदा की इजाजत जरूरी थी जाहिर ना। हाँ ये अलग बात है कि हुसैन हुक्म दे दें, जब हुक्म दे दें फिर माँ बाप की इजाजत कोई माना नहीं, वो हुसैन ने हुक्म दिया माँ मना करे या बाप मना करे, इमाम का हुक्म आ गया। लेकिन इमाम तो किसी को जबरदस्ती नहीं भेज रहे थे ना किसी को, हाँ अपने बच्चों पर आपका वो था, अपने बेटे पे, अपने भांजों पर, अपने भतीजों पर, अपने भाई पे, किसी को उसके अलावा हुसैन ने किसी को खुद नहीं भेजा कि तुम जाओ मैदान में, तुम जाओ मैदान में, नहीं हुआ। तो इसलिए क्या हुआ, पहले माँ के पास गया वो हसनिया, अपनी माँ के पास जाके इजाज़त दी, माँ दे गिरामी आप मुझे इजाज़त दें, और कहा कि इजाज़त तो और किस लिए लाई हूँ तुझे करबला में, इसीलिए किस लाई हूँ, सुनती चली आई हूँ ये होगा, और मुझे कोई गम नहीं बल्कि तू मुझे इज्जत देगा, हुसैन के नाम पर तू कत्ल होगा, हुसैन के नाम पर तू शहीद होगा, क़्यामत तक मैं सुरखरू हो जाऊँगी, क़्यामत के दिन भी मैं सुरखरू हो जाऊँगी। देखिए कितनी बाशऊर माँ हैं, इनको बेशऊर ना कहिए, बेशऊर वो हैं जो इन मैदानों से अपने बच्चों को बचा के ले गई, कूफे वालियां ले गई ना, क्या हुआ, जिल्लत का दाग, जिल्लत का टीका उनके माथे पे लग गया हमेशा के लिए। औसा तो बड़ी अक्लमंद बनी कि अपना बच्चा बचा लिया, अपना बेटा बचा लिया, अपना भाई बचा लिया, ऐसे ही है ना, अपना शोहर बचा लिया, लेकिन जिन माओ ने करबला में अपने बेटे को कुर्बान किया अल्लाह ने उनको कयामत तक के लिए इज्जत दी, और जो अपने बच्चों को बचा बचा के ले गए जिल्लत होगी, क्या उनकी औलादें नहीं होंगी, लेकिन अपने शजरे छुपाते हैं लोग, इसीलिए क्यों दगा की हुसैन के साथ करबला में, जिन माओ ने दगा की ही वो अपने आप को बड़ा अकलमंद समझ रहे थे ना वो लोग, जब माए हो या बाप हो भाई जो भी हो जो बचा के ले गए या अपनी जान खुद बचा के भाग गए वो अकलमंद समझ रहे थे ना, मर तो वो भी गए, मर गए ना, अंसार हुसैन भी शहीद हो गए वो भी मर गए, लेकिन जो हुसैन के साथ मरे अल्लाह ने उनको कैसी इज्जत दी, देखें आज पूरी दुनिया में उनका जिक्र है। तो माँ जानती है कि ये मेरा बेटा मेरे लिए इज्जत का बाइस बनेगा, तो बाशऊर कौन हुआ, वो कूफे की औरतें हुई या ये, किसके पास अक्ल ज्यादा हुई, यही लोगों को समझाती है करबला कि अक्ल का पैमाना वो नहीं जो तुम समझ रहे हो, मैयार ये है अक्ल का, जो हक पर जान देगा अल्लाह उसे हमेशा हमेशा के लिए जिंदा कर देगा। सलावत भेज दीजिए मोहम्मद आले मोहम्मद पर। आइए बस इनको 10-12 आदमियों ने घेर के मारा, और हसन इब्ने बकर हंजली या बकर इब्ने हसन हंजली इनका कातिल। अच्छा जिसने एक एक फर्द किसी को कत्ल किया ना तो उसका भी नाम मौजूद है, जिस गरोह ने मारा है तो उस गरोह के नाम भी मौजूद है। अब हमारी मस्जिद का मजलिस का क्योंकि वक्त महदूद होता है ना, उसमें हम ये सारी तफसीलात बयान नहीं कर सकते, लेकिन जब इंशाल्लाह लिखेंगे तो उसमें सारी ये चीजें भी आ जाएंगी किसने किसको कत्ल किया। यहां तक कि वो दस्ता असियद इब्ने मालिक की सरबराही में जिसने लाशे को पामाल किया ना, 10 आदमी, उन 10 के 10 का नाम मौजूद है। यही तो मोजिजा है कि एक एक जिसने जख्म भी लगाया ना उसके नाम जिंदा है। और ये आप इसको इसलिए बता रहा हूँ कि अगर कोई आपसे पूछे कभी सवाल करे कि भाई आपको इतनी जुजियात कैसे मालूम, इसने तीर मारा, इसने पत्थर मारा, इसने कहा भाई हमने कुछ नहीं किया, یہ اللہ نے ان کی زبانوں پہ خود ظلم جاری کیے جن لوگوں نے ظلم کیے تھے. کیوں؟ انعام کے لالچ میں. درباروں میں جاتے تھے تو اپنا اپنا انعام لینے کے لیے, میں نے یہ کیا, میں نے یہ کیا, میں نے یہ کیا, بڑا چڑھا کے بتاتے تھے ظلم و ستم. اے سمجھ گئے آپ؟ تو یہ ہم نے نہیں کیا بھائی, یہ انہیں نے خود ہر چیز تاریخ میں محفوظ کر دی ہمارے لیے. ہم وہی بیان کرتے ہیں جو خود وہ بیان کر چکے ہیں, تو بھی تکلیف کیوں ہوتی ہے؟ ہم وہی تو ظلم و ستم بیان کریں جو وہ خود بیان کر چکے ہیں. اب تم کائے کو پریشان کیوں پریشان ہوتی ہے؟ اب تمہیں تکلیف کیوں ہوتی ہے؟ انہیں جن لوگوں کا ہم بتا رہے ہیں ان لوگوں نے خود بیان کیا کہ انہوں نے کیا 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 ہے, کیا کیا ظلم کیا ہے. صلوات بھیجیے محمد آل محمد پر. خیر, اب ایک وہ جو زخمی ہو کر بچے اور ایک سال بعد شہید ہوئے, جناب موقع یا مرقع بن سمامہ اسدی سیداوی, یہ دونوں نام لکھے ہوئے. موقع کا الگ معنی ہے, مرقع کا الگ معنی ہے. موقع کا معنی لکھا ہے یعنی میم واو قاف تجدید اور عین موقع ان, اگر تنوین میں لگا دوں تو یوں ہو جائے گا موقع ان. موقع ان کا معنی یہ ہے کہ وہ شخصیت جس نے رنج و غم بہت دیکھے. اب یہ ماں باپ کو پہلے سے کوئی الہام ہوا کہ بھئی یہ بہت رنج و غم دیکھے گا, بہت مصیبت ہے, کوئی نہیں بتاتا ہوں, وہ بہت مصیبت بھی دیکھی تو مصیبت, یا پھر یہ کہ وہ مرقع نام سے, وہ مرقع کا تو آپ جانتے ہیں مرسا اور مرقع وہ نام بھی ہے, تو دونوں ناموں میں ہے کہ وہ انہیں نے یوں ہی رکھ دیا, کس بنا پہ رکھا موقع, تو یہ دونوں نام ہیں ان کا. اب یا کتابت کی غلطی ہے اس لیے دونوں آئے ہیں, موقع یا مرقع ابن سمامہ اسد السیداوی. اسد السیداوی, اسد یعنی وہ بنی اسد اور سیداوی میں بتا, جو سیداوی کی شاخ تھی اس قبیلے کے تھے. ان کا قبیلہ بھی, قبیلے کے لوگ بھی اس لشکر میں تھے. یہ جب زخموں سے چور ہو کر گرے تو ان کو ان کے قبیلے والوں نے اٹھا لیا. جب قبیلے والوں نے اٹھا لیا تو عمر سعد نے کہا قتل کر دو اس کو, کہ قتل نہیں کریں گے, دیکھا یہ ہمارے قبیلے کا ہے, اب زخمی ہو کر گرا ہم اٹھا لائیں, ٹھیک ہے لڑ رہے ہیں تیرے کہنے پہ لیکن ہم اس کو ماریں گے, ٹھیک ہے لے جاؤ. ابن زیاد کو معلوم ہوا, ابن زیاد نے کہا قتل کرو, اس نے کہا قتل نہیں کر ہونے دیں گے ہم, قبیلہ کھڑا ہو گیا. اب ظاہر ہے ابھی تازہ تازہ کربلا کا واقعہ ہوتا ہے, ابن زیاد نہیں لینا چاہتا تھا قبائل کی مخالفتیں, تو اس نے بس یہ کہا کہ ٹھیک ہے مارتا نہیں ہوں لیکن وہ تبید کروں گا. تبید یعنی شہر بدر کر دو. کہاں؟ زارا ایک مقام تھا, جیسے بنی عذرا تھا نا ایسے زارا ایک مقام تھا, کہتے ہیں بحرین کے قریب کا تھا کہ, اور وہ ایسا تھا کہ جہاں جس کو آج کے زمانے کے کالا پانی, کہ وہاں ویسے ہی صحت مند آدمی کو بھیج دیا جائے تو وہی مر جائے گا, تو یہ تو بےچارے ویسے ہی زخمی تھے, ان کو وہاں بھیج دیا. ایک سال تک یہ شدید بیمار اور زخموں کی حالت میں رہے, ایک سال بعد انہوں نے وہاں جامع شہادت نوش کیا. لیکن کربلا کے شہیدوں میں ان کا نام مرقع یا موقع ابن سمامہ السیداوی الاسدی. صلوات بھیجیے محمد آل محمد. اب آئیے, اب یہ ایک نام ہے یحییٰ اور شخصیتیں ہیں دو کربلا میں, ایک ہے یحییٰ ابن سلیم مازنی بنی مازن کے, اور ایک ہے یحییٰ ابن ہانی ابن عروہ, ہانی ابن عروہ کے بیٹے. اچھا پہلے والے کا تو ہے, یہ یحییٰ ابن سلیم مازنی یہ تو شہید ہوئے, یہ لڑتے ہوئے شہید ہوئے, اور بڑا ہی نہیں ظہر سے پہلے والی جنگ میں جو پہلے جنگ ہوئی اس میں یہ دفاع کرتے ہوئے خیموں کا شہید کر دیا گیا. یحییٰ ابن عروہ کے بارے میں اختلاف ہے کہ یہ لڑ کر شہید ہوئے یا نہیں شہید ہوئے, کیونکہ بچے تھے. جب جناب ہانی ابن عروہ شہید کر دیا گیا نا کوفے میں, تو یہ کسی طرح سے امام کے لشکر میں آ گئے, تو امام نے ان کو میدان میں جانے نہیں دیا تھا کیونکہ یہ کم سن تھے, 11-12 سال کے تھے, انہیں میدان میں جانے نہیں دیا, اور یہ زندہ رہے آخر تک امام کے ساتھ ہے, پھر قیدیوں میں ساتھ چلے گئے, پھر قیدیوں کے میں رہا ہو کے آئے, اہل بیت کے ساتھ رہے, اور یہ جوان بھی وہ بڑے بھی. بعض کہتے ہیں کہ نہیں یہ یحییٰ جس شہید کا نام ہے یہ یحییٰ ابن ہانی ابن عروہ ہے, تو میں نے دونوں کا ذکر اسی لیے کر دیا کہ یحییٰ ابن سلیم ہے, ایک یحییٰ ابن ہانی, وہ کہتے ہیں یہ ایک ہی شخص ہے, اور یہ ہانی ابن عروہ کا بیٹا ہے یحییٰ جو شہید ہوا ہے لڑتے ہوئے میدان میں, اور کچھ کہتے ہیں کہ نہیں یحییٰ ابن سلیم الگ ہے, یحییٰ ابن ہانی ابن عروہ الگ ہیں. بہرحال اب یہ آخری شخص یزید یا یزید, اب یہ آخری, چلیے یہاں اپنی ہی تصحیح کر دوں کیونکہ واقعی ایسے ہی تھا. جب میں نے پہلا اشرہ 2 سال پہلے پڑھا تھا کتابی صورت میں, تو میں نے اس میں ایک مجلس میں کہا تھا, دوسری یا تیسری مجلس میں شاید کہا تھا کہ یزید نام کے 3 ہیں کربلا میں امام کے صحابی, لیکن یہ 4th نام بھی مجھے مل گیا تنقیح المقال میں. لیکن اب اس میں مسئلہ کیا ہوتا ہے کہ یہ یزید ہے یا یزید, یہ مسئلہ ہو جاتا ہے. تو وہ اسی لیے وہ لکھتے ہیں باقاعدہ کہ یزید یا یزید, کیونکہ یزید بھی نام ہوتا تھا اور یزید بھی نام ہوتا ہے, جیسے یزید ابن ثبیت انصاری کو بعض لوگوں نے پیش کے ساتھ لکھا ہے یزید ابن ثبیت. تو 3 کا میں نے ذکر سنا تھا, تو 3 ہی ہوں گے, یہ یزید ہوں گے یا ان تینوں میں سے کوئی ایک یزید ہوگا, تو 2 کے نام کے ساتھ یہ ہے کہ یزید یا یزید دونوں نام لکھے ہیں. یہ ایک صلوات بھیجیے محمد آل محمد پر. بہرحال یہ یزید یا یزید ایک صلوات اور بھیج دیجیے محمد علی محمد پر ابن زیاد
ان نام
یا
اللہ
مسلم. بہرحال ناموں میں میں نے پہلے آپ سے معذرت کر لیا کہ ناموں میں ذرا سب ہو جاتا ہے کیونکہ ایک جیسے نام ہے, وہ کہیں یزید ابن زیاد بھی ساتھ آ رہا ہے, کہیں زیاد ابن عبید ساتھ آ رہا ہے, زیاد ہر جگہ, تو اس لیے مشکل ہو جاتا ہے. میں نے پہلے عرض کیا تھا کہ میں چاہتا ہوں صحیح نام چلا جائے, یزید ابن زیاد ابن مہاجر کندی. یہ مکے سے ساتھ ہو گئے, مولا کے مکے پہنچے اور مکے سے انہوں نے اپنے آپ کو لیا. تھے بہت قابل اور بزرگ بھی تھے, اشراف کوفہ میں سے بھی تھے. جب حر کا سامنا ہوا, یہ پورے اس میں شاہد تھے اور مذاکرات بھی کرتے رہے, حر کے ساتھ باتیں بھی کرتے رہے, حر کو سمجھاتے بھی. حر نے کہا میں جانتا ہوں, میں اسی لیے جنگ سے گریز کر رہا ہوں. اس نے ایک مقام آیا کہ جہاں سے اس کو آرڈر ملا کہ بھائی یہیں پہ روک لو, نہیں رکتے تو یہیں پہ جنگ کر کے ختم کر دو ان لوگوں کو. تو اس نے زہر بن قین وغیرہ سب جمع ہو گئے, بھائی مجھے اب یہ آرڈر ملا, بتاؤ میں کیا کروں. تو زہر بن قین نے کہا ٹھیک ہے, ہم تو اس سے جنگ کرنے کے لیے یہاں پہ تیار ہیں, اور ابھی تو تیرے ساتھ کم ساتھی ہیں, 300-400 ہیں, بعد میں تو لشکر بڑھ بھی سکتا ہے. ہم سے یہ بات نہ کر, ہم وہاں جائیں گے جہاں حسین کی مرضی ہوگی, ہم تیرے کہنے پہ نہیں رکیں گے. اور اسی میں جناب یہ بھی آگے ساتھ, جناب یزید ابن زیاد یہ بھی ساتھ آگے. انہیں حر کہا کہ تو جانتا نہیں ہے ہم حسین کے ساتھ, حسین کے ساتھ ہونے کا مطلب یہ ہے کہ جو حسین کی مرضی ہوگی وہ چلے. تو انہوں نے کہا چلو میں کوئی راستہ نکالتا ہوں. تو اس نے پھر خط بھیجا کہ بھائی ایسا ایسا مسئلہ ہے, اب میں کیا کروں. تو اس نے مالک ابن نصیر, اس کا جو قاصد تھا ابن زیاد کا, اس کو بھیجا. بڑے خبیث قسم کا انسان تھا, زبان کا بھی بہت گندا تھا, اس کو بھیجا. تو وہ آیا تو اس وقت بات چیت ہو رہی تھی, جناب حر بھی ساتھ تھے, جناب سید الشہدا بھی, یعنی آپ بیٹھے بھی بات کر رہے تھے. تو اس نے آ کے جناب سید الشہدا کو سلام نہیں کیا, بلکہ اس نے سارے حر کو سلام کیا اور دیکھا بھی نہیں ان کی طرف. وہ جیسے ہوتا نا کسی کو معاذ اللہ اگنور کر دینا, نظر انداز کرنا. خط دے دیا اس کو, حر کو. اس کو خط میں یہ لکھا تھا کہ ان کو جہاں بھی ہیں وہیں پہ روک لو اور ختم کرو, بیعت کرتے تو ٹھیک ہے, نہیں تو بس ان کا سر کاٹ کے بیڑے میں. تو ابھی وہ خط پڑھ رہا تھا, امام کو بتا رہا تھا کہ صورتحال ہے, تو یہ یزید اس کے پاس آئے, یزید ابن زیاد مالک ابن نصیر کے پاس, کہ کیا نام ہے تیرا. کہتے میں اچھا, کہتا تو ہی ہے اس کا قاصد. کہتے تجھے یہ نظر نہیں آیا فرزند رسول, تو نے اس کو سلام کیا حر کو اور رسول کے بیٹے کو سلام نہیں کیا. کہا کہ میں نہیں جانتا کسی کو, میں اپنے امیر کے حکم کا تابع ہوں, میرا امیر ابن زیاد ہے, اس نے مجھے بھیجا اور میں حر کے پاس ہوں, حر اس لشکر کا سردار, میں حر کو جانتا ہوں اور کسی کو نہیں. کہا کہ بڑا بدبخت انسان ہے تو, تو اس کو تو پہچانتا ہے اپنے امیر کو, اور جسے اللہ اور رسول نے امیر بنایا جنت کا, وہ اس کو تو نہیں پہچانتا, اپنے سردار کو پہچانتا ہے, جنت کے جوانوں کے سردار کو نہیں پہچانتا تو. کہتا ہے بدبختی تیرے مقدر میں لکھی ہے. اب یہاں بھی حر پریشان ہو گیا کہ کیا میں کیا کروں. اور جناب سید الشہدا پہلے سے کہہ رہے ہیں کہ نینوا تک جانا ہے, نینوا یعنی کربلا تک, وہ تو کربلا بعد میں شخص ہوئی نا کہ یہ کربلا ہے, علاقہ تو پورا کہلاتا تھا نینوا کا پورا, آج بھی آپ جانتے ہیں نا پورے صوبے کا نام ہے نینوا, اور پورے علاقے کا نام ہو گیا کربلا. پہلے تو کربلا چھوٹی سی جگہ تھی, وہ نینوا میں شامل تھی, نینوا بڑا علاقہ تھا. کہ نینوا تک جانا ہے, وہاں تک امام یہ چاہتے تھے کہ میں وہاں تک جاؤں گا, اور آپ نے کہا چاہے جنگ ہو جنگ کرنے کو تیار ہو, میں یہاں نہیں رکوں گا. تو نہیں چاہتا تھا حر, حر نے پھر خط لکھ دیا اس کو کہ بھائی میرا اختیار ہے, میں اس وقت جنگ نہیں کر سکتا حسین کے ساتھ, حسین ابن علی کے ساتھ, ٹھیک ہے جہاں تک جا رہے میں جا رہا ہوں ساتھ. تو یہاں بھی حر نے جنگ کی نوبت نہیں آنے دی, نہیں خود پیچھے ہٹتا گیا, ہر مقام پہ خود پیچھے ہٹتا تھا کہ جنگ نہیں کرنا ہے. تو یہ بھی ایک اس کی خوبی تھی نا, کہ وہی جانتا تھا کہ فرزند زہرا سے جنگ نہیں کرنا ہے, فرزند زہرا سے لڑائی نہیں لڑنا, حسین سے جنگ نہیں کرنا ہے. تو یہ بھی اس کی خوبیاں اور نیکیاں تھیں جو بعد میں جمع ہوتے ہوتے اس کو جہنم سے جنت کی طرف لے کر آ گئیں. صلوات بھیجیے محمد علی محمد پر. خیر, اور جو کہ کیونکہ اب آپ کو سمجھ میں آ گیا کہ حسین اپنی مرضی سے کربلا آئے, وہ نہیں گھیر کر لائے, جو میں بار بار جملے کہتا ہوں, ہر سال کہتا ہوں تقریباً, اس کی مجال نہیں گھیر کر لائے. حسین اپنی مرضی سے آئے, اپنی مرضی سے آئے نا, گھوڑے بدلے, بتا دیا سب کو کہ اپنی مرضی سے یہاں ٹھہر رہا ہوں, یہ ہے میرا مقام کربلا, تم نہیں لے کر آئے ہو مجھے. اور یہ وہاں سے کہتے چلے جاتے وہاں نینوا جانا ہے, کربلا جانا ہے, وہاں تک میں جاؤں گا, اور حر کو آنا پڑا کیونکہ وہ جنگ نہیں کرنا چاہتا تھا جناب سید الشہدا سے. تو بس یہ ساتھ رہے وہاں سے, جناب یزید ابن زیاد المہاجر مہاجر کندی, یہ وہاں سے ساتھ آئے. اور یہاں پر آنے کے بعد تیر انداز, ان کے ترکش میں تیر بہت ہے, 30-40 کے قریب تیر لائے تھے, اور جب یہ میدان میں گئے تو تیروں سے مار رہے تھے. تو جب یہ زخموں سے چور ہو کر گرے تو کسی نے پوچھا تھا تمہارے تیر ہدف پہ لگے, کہتے ہیں بخدا میرے سارے تیروں نے بڑا کام دکھایا سوائے پانچ کے، سب اپنے ہدف پہ لگے. تو اب چالیس تھے تو پینتیس کو مارا، تیس تیر تیس چالیس لکھا ہے، تیس تھے تو پچیس کو مارا، نشان بہت زبردست جانتا. کہہ رہے بخدا سوائے پانچ کے، سوائے پانچ کے میرے سب تیر اپنے نشانوں پہ لگے. اور ہم جانتے ہیں ایک ان کے قبیلے کا نام ہدلہ بھی آتا ہے، بنی ہدلہ کے تھے، بنی ہدلہ بھی ایک شاخ ہے. تو کہتے ہیں ہم جانتے ہیں ہدلہ کے تیر انداز، جانتے ہیں کہ اپنے تیر کو کیسے استعمال کرنا. جب سارے تیر ختم ہوئے پھر انہوں نے تلوار سے حملہ کیا تھا، اور ظہر سے پہلے دست بدست دو بدو لڑائی لڑتے ہوئے یہ حسین کا جانثار جام شہادت نوش کر کے چلا گیا. یہ پورے 115 انصار حسینی کے نام، ان انصار کا اس سے زیادہ بھی ہو سکتے ہیں، لیکن میں کون سے جو معروف جو کربلا سے ریلیٹڈ ہیں. آج الحمدللہ اللہ نے مجھے توفیق دی اور آپ لوگوں نے ساتھ دیا. سب سے بڑی بات یہ کہ آپ لوگوں نے میری حوصلہ افزائی کی کہ اتنے خشک باتوں کو میری سنتے رہے، لیکن الحمدللہ آج ہم اس جگہ تک پہنچ گئے کہ ہم نے ان تمام شہیدوں کو جو کربلا کے میدان میں شہید ہوئے یا اس سے ریلیٹڈ تھے، کوفے میں شہید ہوئے، ان سب کا ہم نے ذکر کیا. اور اس یقین کے ساتھ کیا ہے ذکر کہ انشاءاللہ انہی میں سے کوئی نہ کوئی ہماری شفاعت کرے گا، ہماری بخشش دے گا. صلوات بھیجیے محمد علی محمد، یہ یقین رکھا تھا. آپ کو معلوم ہے کہ یہ اتنے غیرت مند تھے کہ رات کو یہ خیموں سے دور چلے گئے تھے، بہت دور. کیوں جانتے ہیں؟ جب خیموں میں بچے رونے لگے نا، الاتش الاتش کی آوازیں بلند کرتے تھے، انصار حسینی سے برداشت نہیں ہوتا تھا. آپ جانتے ہیں اسی شب عاشور میں حضرت بریرہ حمدانی، جن کا میں ذکر کر چکا پہلے، اپنے چند ساتھیوں کو لے کر گئے تھے، حملہ کیا تھا، قبضہ کر لیا، پانی بھی چھین لیا تھا، لے کر آئے تھے پانی، لیکن وہ پانی بہ گیا تھا. بچوں کی پیاس نہیں برداشت ہوتی تھی، لوگ بچوں کی پیاس، آواز ہی نہیں سننا چاہتے تھے کہ آل رسول کے بچیاں ہیں، بچے ہیں. سمجھ گئے آپ میری بات کو کہ میں بہت احتیاط سے پڑھ رہا ہوں، کیونکہ کچھ بیبیاں حسین کی مظلومیت پہ رو رہی تھی نا. آپ کو معلوم ہے نا ایک واقعہ، بس شب عاشور کا نقل کر کے اصل مصائب کی طرف، جو مجھے آج پڑھنا ہے، اصل سے مرادی کی جو مجھے پڑھنا ہے وہاں تک جانا چاہتا ہوں. آپ کو یاد ہے نا کہ ثانیہ زہرا نے شب کے ایک پہر میں بلایا تھا ماں جائے کو جناب فیضہ کے ذریعے سے، اور کیا فرمایا تھا کہ بھیا آپ نے اپنے ساتھیوں کا امتحان لے لیا، ایسا تو نہیں کل مارکہ کارزار جب گرم ہوگا اور کوئی آپ کو چھوڑ کر چلا جائے. تو ہلال ابن نافع اتفاق سے وہاں سے گزر رہے تھے نا خیمے کے پشت، بس جو ہی انہوں نے یہ سنا سر پیٹتے ہوئے پہنچے، انصار کو جمع کر لیا، غضب ہو گیا رسول زادیوں کو. یہ گمان ہے کہ کہیں ایسا نہ ہو عین مارکے کے دوران ہم فرزند رسول کو چھوڑ کر چلے جائیں. چلو یقین دلاؤ اولاد رسول کو. آئے ہیں ثانیہ زہرا کے خیمے کے باہر، اپنے ہتھیار ڈال دیے، فریاد کرے تھے، رو رہے تھے، چلا رہے کہ آقا زادیو، اے رسول زادیو، اے اولاد رسول، اے اہل بیت رسول، ہم آپ کو چھوڑ کر نہیں جا سکتے. ہاں یہ ضرور کر سکتے ہیں، آپ حکم کیجئے، ہم اپنی گردنیں کاٹ کے رکھ دیں. اب مجھے بتائیے جب انصار کا یہ عالم ہے تو عباس کا کیا عالم ہوگا؟ جب جناب سکینہ کہتی ہوں گی کہ چچا پیاس مارے ڈالتی ہے، پیاس ہلاک کیے ڈالتی ہے، تو بتائیے عباس کے دل پہ کیا گزرتی ہے؟ بس اسی لیے تو کہتے ہیں کہ زندان تک سکینہ کے لبوں پہ ایک ہی نام تھا، میرا چچا عباس، میرا چچا عباس، میرا چچا عباس. اتنا یقین تھا جناب سکینہ کو اپنے چچا پر کہ بس جب میرا چچا جا رہا ہے تو یقیناً پانی لے کر آئے گا. لیکن پھر کیا ہوا؟ اس بچی کو اس انداز میں باندھا گیا ہے. کئی موقع ایسے ہیں کہ جب کٹے ہوئے لاشوں کے تڑپنے کا ذکر ہے، یقیناً ایک موقع یہ بھی رہا ہوگا جب اس بچی کو ناکے پر بٹھایا جاتا تھا، بے پالنوں کے ناکے تھے، گر جاتی تھی اونٹ سے، تو اس کو رسیوں سے باندھا گیا تھا. یہ نفس المحموم کی روایت پڑھ رہا ہوں آپ سے پوری ذمہ داری کے ساتھ، اور اصل روایت بھی نہیں پڑھ رہا کیونکہ وہ مجھ میں پڑھنے کی ہمت ہی نہیں ہے. رسیوں سے باندھا گیا تھا. اب بتائیے ایک چار سال کی بچی کو ناکے کے گرد، ناکے کے ساتھ رسی سے باندھ دیا جائے، اس کی کیا کیفیت؟ اب سمجھ میں آیا وہ راستے میں گرنے کا واقعہ کیا ہے بچی کے؟ جب رسیاں ڈھیلی ہوئی ہیں، یہ بچی گر گئی تھی راستے میں کیونکہ اوپر تھوڑی بیٹھی ہوئی تھی، اس کو باندھا گیا تھا کیونکہ ٹھہر نہیں سکتی تھی، پالان تو تھی نہیں، جب بٹھایا جاتا تو نیچے گر جاتی تھی. کس طرح سے یہ بچی سارے مصائب سہتی ہوئی زندان میں پہنچی ہے، اور زندان کی کیفیت منظر کشیے کرتے ہیں لکھنے والے مقاتل میں کہ صبح سے شام تک سورج غروب ہونے تک دروازے پہ بیٹھی رہتی تھی زندان کے، आने जाने वालों से पूछा करती थी, भाई कोई इराक जाने वाला है? अगर कोई इस बच्ची पे तरस खा के रुक जाता था तो उसे पूछती थी क्या करबला, वो कहता था कि हाँ मैं जाऊंगा, बता क्या काम है तेरा। करबला से गुजरे का कहा, तेरी खातिर चला जाऊंगा। अब मैं एक मंजर पेश कर रहा हूँ आपके सामने, तेरी खातिर चला जाऊंगा, कौन है तेरा वहां? तो ये बच्ची उससे कहती थी, करबला के मैदान में तेरी मुलाकात मेरे बाबा हुसैन से होगी, उसे मेरा हाल बताना, कहना तुम्हारी सकीना को जिंदान में छोड़कर आ रहा हूं। अगर वो ये कहें कि मैं खेमे में सोता हुआ छोड़कर आया तो बता देना किस हाल में मुझे देख के जा रहा है तू। और वो इस बच्ची के हाल पे रोता हुआ आगे बढ़ जाता था अजादारा ने हुसैन। इसी तरह एक शब आई और इस बच्ची की हालत खराब है, हर रोज से ज्यादा रो रही है। सबने चुप कराया, आखिर रोते रोते सो गई, नहीं मैं कहता हूं कि रोते रोते गश में चली गई। जो ही बच्ची गश में गई, जरा सुकून का सांस लिया आले रसूल ने कि चलो बच्ची सो गई, गश में चली गई। लेकिन थोड़ी देर बाद जब बच्ची उठी तो पहले से भी ज्यादा आहुजारी, गिरिया, फरियाद। माँ आगे बढ़ी, मेरी बच्ची चुप हो जा, तेरी फरियाद कलेजे को चीर देती है, तेरा रोना कलेजे को चीर देता है। अम्मा कहती है, बच्ची कहती है, अम्मा मैं कैसे चुप हो जाऊं, अभी तो बाबा मेरे पास बैठे थे। सानिया जहरा ने अपनी आवोश में लेकर, मेरी सकीना खामोश हो जा, नहीं बर्दाश्त होता तेरा गिरी। कहा फूफी अम्मा मैं कैसे चुप हो जाऊं, अभी तो बाबा मुझसे कह रहे थे कि सकीना हम भी तुम्हारे बगैर बहुत बेकरार हैं, हमारे पास आ जाओ। बस बच्ची ये बातें करिए, हरम में भी गिरियो जारी, गिरियो शोर हुसैन बरपा हुआ, सैयद सज्जाद के पास, सैयद सज्जाद ने अपने पास ले लिया। मेरी बहन सकीना खामोश हो जाओ। सकीना कहती है, भैया बस एक बार बाबा से मिलवा दो। फिर सकीना वादा करती है कि नहीं रोएगी, एक बार मिलवा दो, एक बार बाबा का सर मंगा दो। बस शोर हुसैन की आवाजें बुलंद हुई, दारोगा जिंदा को भेजा गया अहवाल जानने के लिए। आके पूछा उसने माजरा, सीधे सज्जाद आगे बड़े, जंजीरों का लंगर समेट के, भाई आज मेरी बहन की हालत बहुत पहले से ज्यादा खराब है, अगर हो सके थोड़ी देर के लिए इसके बाबा का सर ला दो, खामोश हो जाएगी। बस बच्ची पे तरस खा के नहीं, इस ख्याल से कि ये गिरिया उजारी खत्म हो, ये शोर खत्म हो, हुक्म दिया गया कि सरे हुसैन को जिंदान में पहुंचा दिया जाए। बस अजादारा ने हुसैन, सरे हुसैन लाया गया, सीधे सज्जाद को दिया गया। सीधे सज्जाद ने अपनी आगोश में लिया, सर के बोसे लिए, आंसुओं का नजराना दिया, बाबा को सलाम किया, बहन को आवाज दी, सकीना लो बाबा का सर आ गया। सकीना दौड़ती हुई आई, भाई से बाबा का सर लिया और वहीं फर्श जिंदान पे बैठ गई, जिंदान की जमीन पे बैठ गई, गोद में भर लिया बाबा के सर, रुखसारों पे रुखसार रख के अब जो गिरिया उजारी शुरू की है इस मासूम बच्चे। बाबा मुझे छोड़कर कहां चले गए, बाबा अगर जाना ही था तो मुझे साथ लेकर क्यों आए थे, बाबा अगर मुझे छोड़कर जाना था तो मुझे अपने सीने पर सोने का आदि क्यों मनाया था। बस बच्ची अजीब अंदाज से बयान कर रही है, हरम में मातम हो रहा है, नौहा हो रहा है, अचानक बच्ची की आवाज भी बंद हो गई, आंखें भी बंद हो गई। माँ के दिल को करार आ गया कि मेरी बच्ची सकीना सो गई, जैनब को करार आ गया कि सकीना को आराम आ गया, सकीना सो गई। बस जिंदान में एक फर्द है सैयद सज्जाद, जो ही बच्ची की आंखें बंद हुई, आवाज बंद हुई, अपनी जगह से खड़े हुए सैयद सज्जाद कहते हुए खड़े हुए, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। तब कर जैनब ने पूछा, बेटा सैयद सज्जाद अभी तो मेरी बच्ची सोई है, ये तुमने कैसा कलमा जबान पे जारी कर दिया? सैयद सज्जाद फरमाते, हाँ फूफी अम्मा मेरी बहन सो गई, मगर अब ऐसी सोई है कि कयामत के दिन ही जिंदान से उठेगी, उसी पैराहन में, उसी जिंदान में। सैयद सज्जाद ने अपनी बहन को दफना दिया, अहले हरम ने आंसुओं से तराई की, तर किया इस कब्र को। अजादारा ने हुसैन वाकई करबला खत्म हो गया, कैदी आजाद हो गए, बीबियां नाकों पे सवार हो रही हैं। अचानक सानिया जहरा ने सीधे सज्जाद से कहा, बेटा सीधे सज्जाद तुम्हारी माँ उम्मे रुबाब का मालूम नहीं होता कि वो कहाँ है? सीधे सज्जाद ने सर झुकाया, कहा आइए मेरे साथ साथ, आगे आगे सीधे सज्जाद, पीछे पीछे सब बीबियां। दरवाजे जिंदान के दरवाजे पर पहुंचे, जैनब ने फिर कहा, बेटा ये तो तुम जिंदान में वापस आ गए। कोई जवाब ना दिया सीधे सज्जाद ने। सीधे सज्जाद जिंदान का दरवाजा खोल के अंदर दाखिल हुए, अब जो बीबियां पीछे पीछे दाखिल हुई तो क्या देखा, जनाब उम्मे रुबाब सकीना की कब्र पे ऐसे छाई हुई थी जैसे उम्मे सकीना को अपनी आगोश में लिया हुआ है, गुफ्तगू करेंगी, मेरी बच्ची सकीना तूने सुना हम आजाद कर दिए गए, तू मदीने को बहुत याद करती थी, मेरी बच्ची देख सवारियां तैयार हैं, मैं तुझे इस तारीख जिंदान में तनहा छोड़कर कैसे मदीने चली जाऊं, मेरी बच्ची मुझे बता अगर मदीने में किसी ने सवाल कर लिया कि मेरी बहन सकीना को कहां छोड़ कर आई, ते तेरी दुखियारी माँ उसे क्या जवाब देगी। अलानतुल्लाह अलल कौमी ज़ालिमीन وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّامٌ قَلِيمٌ يَنْقَلِبُونَ بَارِئَ لَهَا بِحَقِّ مُحَمَّدٍ وَآلِ مُحَمَّدٍ ہمارے اس قلیل عمل کو قبول فرما لے۔ اپنی حاجات اپنے امام زمانہ کے توسل سے تیری بارگاہ میں پیش کرتے ہیں۔ دنیا میں جہاں کہیں بھی مومنین آباد ہیں ان کی جان و مال، عزت و آبرو کی حفاظت فرما۔ عزاداران حسین کو اپنے حفظ و امان میں رکھ۔ جو مومنین عزادار ہونے کے جرم میں شہید کر دیے گئے انہیں شہدائے کربلا کے ساتھ محشور فرما۔ جو اسیر ہیں لاپتہ ہیں بے حق اسیران کربلا، خیر سے ان کو ان کے گھروں تک واپس پہنچا دے۔ جو بیمار ہیں زخمی ہیں، بہت سارے مریضوں نے اپنی شفا یابی کے لیے کہا، ہمارے عزیز دوست ہیں دلاور صاحب، وہ بھی سخت مریض ہیں، ایک دوست یہاں ہیں کرار صاحب، ایک ضیاء حیدر صاحب میرے پڑوسی ہیں، ان سب کے لیے دعا کریں۔ جس کا بھی آپ کا بھی کہیں کوئی مریض ہے دعا کریں، بے حق کی بیمار کربلا سب کو صحت کاملہ و عاجلہ عطا ہو۔ معبود تمام مومنین کی جائز حاجات کو پورا فرما دے، اس وبا سے انسانیت کو آزاد کرا دے، رہا کر دے۔ معبود ہماری ان کوتاہیوں کو بخش دے، ان گناہوں کو معاف کر دے، ان غلطیوں کو معاف کر دے جن کی وجہ سے ہم پر یہ مصیبتیں آتی ہیں، ہم ان امتحانات میں مبتلا ہوتے ہیں۔ معبود دنیا میں جہاں کہیں بھی مومنین باطل قوتوں سے برسر پیکار ہیں، مومنین کو فتح و نصرت عطا فرما۔ دشمنان اسلام، دشمنان اہل بیت کو شکست فاش دوچار کر دے۔ یہ نیا فتنہ جو ہمارے خلاف سر اٹھا رہا ہے، معبود ماضی کی طرح ہماری مدد کر اور اس فتنے کا سر کچل دے۔ یہ سازش کرنے والوں کی طرف ان کی سازش کو واپس پلٹا دے۔ علماء کرام مراجع اسلام کا سایہ ہمارے سروں پر سلامت رکھ۔ بالاخص رہبر معظم انقلاب کو طول عمر عطا فرما۔ معبود دنیا میں جہاں کہیں بھی مومنین آباد ہیں، پروردگار مشکلات کا شکار ہیں، ساری دنیا ان پر یورش کر رہی ہے، ساری دنیا ان پر حملے کر رہی ہے، بار الہ مومنین پر حملہ کرنے والوں کے حملوں کو ناکام بنا دے۔ یہ شیطانی طاقتوں کو شکست فاش سے دوچار کر دے۔ ہم اس قابل نہیں، اس قابل بنا دے۔ جب تیری آخری حجت کا ظہور ہو تو ہم اس کے ادنی سے سپاہیوں میں شامل ہو سکے۔ تعجیل فرما ظہور امام زمانہ۔ میں آپ سے درخواست کروں گا، مرحوم ریاض حسین ابن اشفاق حسین، مرحوم مشتاق حسین ابن علی صفدر، مرحوم سید سبط احمد رضوی ابن سید محمد زین العابدین رضوی، مرحومین آل جاوید زیدی، مرحومین وقار حیدر زیدی، اب جو نام مجھے یاد رہے ہیں شامل کر رہا ہوں، شہید علامہ عارف حسین حسینی خمینی بشکن، شہید پروفیسر سبط جعفر، شہید علامہ حسن ترابی، اور بھی جو آپ کے ذہن میں آ رہے ہیں تمام شہدا کو بالآخر، قاسم سلیمانی شہید، سردار قاسم سلیمانی شہید، مہدی مہندس، اور جتنے بھی ہمارے شہداء پروردگار، ان سب کو اعلیٰ درجات عطا فرما۔ ان سب کے اصال ثواب کے، جن کے میں نے نام لیے، ان سب کے اصال ثواب کے لیے ایک بار سورہ فاتحہ، تین بار سورہ توحید کی تلاوت فرما دیجئے گا۔ بسم اللہ، اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات الاحياء منهم والاموات، تابع بيننا وبينهم بالخيرات، انك مجيب الدعوات، انك على كل شيء قدير۔ حسين 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 اور اس کی تنویریں بہت، ایک میرے کربلا اور اس کی تنویریں بہت، ایک میرے کربلا اور اس کی تنویریں بہت، ایک میرے کربلا اور اس کی تنویریں، آئینے میں یوں نظر آتی ہے تصویریں بہت، ایک میرے کربلا اور اس کی تنویریں بہت، ایک میرے کربلا اور اس کی تنویریں بہت، حاصل عشق غم شبیر جنت ہی نہیں 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 خلد سے پہلے بھی ہیں مقصود جاگیریں بہت ایک میرے کربلا اور اس کی تنویریں بہت ایک میرے کربلا اور اس کی تنویریں بہت تو بھی خاک کربلا اپنی جبیں پر مل کے دیکھ تو بھی خاک کربلا اپنی جبیں پر مل کے دیکھ تو بھی خاک کربلا اپنی جبیں پر مل کے دیکھ تو بھی خاک کربلا اپنی جبیں پر مل کے دیکھ ہم نے یوں بنتے ہوئے دیکھی ہیں تقدیریں بہت ایک مہرے اور اس کی تنویریں بہت ایک مہرے کربلا اس کی تنویریں بہت تو بھی خاک کربلا اپنی جبیں پر مل کے دیکھ تو بھی خاک کربلا اپنی جبیں پر مل کے دیکھ تو بھی خاک کربلا اپنی جبیں پر مل کے دیکھ تو بھی خاک کربلا اپنی جبیں پر مل کے دیکھ ہم نے یوں بنتے ہوئے دیکھی ہے تقدیریں بہت ایک مہرے کربلا اس کی تنویریں بہت ایک مہرے کربلا اس کی تنویریں بہت رشتہ قرآن اہلِ بیت کیا سمجھیں گے وہ 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 اپنی مرضی سے جو کر لیتے ہیں تفسیریں بہت ایک مہرے کربلا اس کی تنویریں بہت ایک مہرے کربلا اس کی تنویریں بہت تھا علی کا شیر آیا اور پانی لے گیا تھا علی کا شیر آیا اور پانی لے گیا تھا علی کا شیر آیا اور پانی لے گیا تھا علی کا شیر آیا اور پانی لے گیا سر پٹختی رہ گئی ساحل پہ شمشیریں بہت ایک مہرے کربلا اس کی تنویریں بہت ایک مہرے کربلا اور اس کی تنویریں بہت راستے کی ہر کڑی زنجیر کٹ کر گر پڑی راستے کی ہر کڑی زنجیر کٹ کر گر پڑی راستے کی ہر کڑی زنجیر کٹ کر
گر پڑی راستے کی ہر کڑی زنجیر کٹ کر گر پڑی تھی اگرچہ پاؤں میں عابد کے زنجیریں بہت ایک میرے کربلا اور اس کی زنجیریں بہت ایک میرے کربلا اور تنویر بہت اس میں شامل ہے لہو ست پیمبر کا عروج اس میں شامل ہے
عروج بجنوری صاحب کا کلام ہے
پیمبر کا عروج اس میں شامل ہے لہو ست پیمبر کا عروج اس میں شامل ہے لہو
ناظم بھائی مرحوم نے پڑھا تھا نا
پیمبر کا عروج کیوں نہ رکھے کربلا کی خاک تاثیریں بہت ایک مہرے کربلا اس کی تنویریں بہت ایک مہرے کربلا اور اس کی تنویریں بہت آئینے میں یوں نظر آتی ہیں تصویریں بہت ایک میرے کربلا اور اس کی تنویریں بہت حسین 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 حسین
السلام علیکم جميع شهداء کربلا ورحمۃ اللہ وبرکاتہ السلام علیکم غریب الغرباء السلام علیکم معین الضعفاء السلام علیکم اسیر العودة السلام علیکم شمس الشموس وحفظ النفوس وحفظ المحفوظ وحفظ الدوس السلطان العرب والعجم يا ابا الحسن الرضا الراضي بالقدر والقضاء ورحمۃ اللہ وبرکاتہ السلام علیکم مولانا صاحب رسول الزمان الامان 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 من خطة الزمان السلام علیکم شفیق القرآن السلام علیکم عبد الرحمن السلام علیکم امام علی سوردان اجل اللہ تعالی فضلك صاحب اللہ مقتدک امورك جعلنا اللہ من اوانک وانصارک ورحمۃ اللہ وبرکاتہ